زندگی کا مسئلہ۔ برازیل جنوبی امریکہ کا ایک ملک ہے جو اٹلانٹک سمندر کے کنارے واقع ہے۔ اس کی آبادی 19 ملین ہے، جس میں زیادہ تر رومن کیتھولک ہیں۔ برازیل میں 1964 سے فوجی حکومت قائم تھی۔ فوجی حکومت کے خلاف جن جمہوریت پسند لیڈروں نے تحریک چلائی، ان میں ایک ممتاز نام ٹینکریٹ نویز کا تھا۔ مسٹر نویز نے بے شمار مصیبتیں اٹھائیں۔ 21 سال کی پر مشقت جد و جہد کے بعد بالآخر وہ ملک کے عوام کو حکومت کے خلاف منظم کرنے میں کامیاب ہو گئے۔ فوجی حکمران مجبور ہو گئے کہ ملک میں عام انتخابات کرائیں۔ جنوری 1985 میں الیکشن ہوا۔ اس الیکشن میں مسٹر نویز بھاری اکثریت سے صدر منتخب ہو گئے۔ اخبارات اور ریڈیو نے ان کی کامیابی کا شاندار تذکرہ کیا۔ ایک اخبار نے تبصرہ کرتے ہوئے لکھا ہے کہ ان کی جیت ایک شخص کے تقریباً 50 سالہ سیاسی کردار کی تکمیل ہے۔ 15 مارچ 1985 کو مسٹر نویز کی حلف برداری کی رسم صدارتی محل میں ادا کی جانے والی تھی کہ عین اسی روز چند گھنٹے پہلے وہ سخت بیمار پڑ گئے۔ انہیں فوری اسپتال لے جایا گیا۔ ملک کے سب سے بہتر اسپتال میں وہ 1 مہینے تک ماہر ڈاکٹروں کی نگرانی میں رہے۔ اس مدت میں ان کے ساتھ آپریشن کیے گئے، مگر ساری کوششیں ناکام ہو گئیں۔ 21 اپریل 1985 کو مسٹر نویز کا انتقال ہو گیا۔ اس وقت ان کی عمر 75 سال تھی۔ کیسا عجیب ہے انسان کا یہ انجام کہ وہ کوشش کرتا ہے مگر وہ اس کا پھل نہیں پاتا۔ اس کے لیے فتح کا تاج تیار کیا جاتا ہے، مگر اس کے لیے ممکن نہیں ہوتا کہ وہ اس کو اپنے سر کی زینت بنائے۔ اس کی کوششوں کی تکمیل اس کی بربادیوں کی تکمیل بن جاتی ہے۔ اس طرح کے واقعات بتاتے ہیں کہ موجودہ دنیا صرف عمل کرنے کی جگہ ہے، وہ پانے کی جگہ نہیں۔ پانے کی جگہ کوئی اور ہے جو اس کے ماورا ہے۔ زلزلہ درکار ہے۔ خدا کی جنت جتنی نفیس ہے، اتنی ہی بڑی قیمت اس کی ادا کرنی پڑتی ہے۔ جنت صرف ان حوصلہ مندوں کے لیے ہے جو بھونچال کی قیمت پر اس کو حاصل کرنے کے لیے راضی ہو جائیں۔ جنت کو پانے کے لیے آدمی کو ایسے کٹھن مرحلے سے گزرنا ہوتا ہے جس کو انسانی زبان میں صرف زلزلے سے تعبیر کیا جا سکتا ہے۔ جو آدمی آخرت کی ابدی جنت کا طالب ہو، اس کو سب سے پہلے اپنی ذات کے اندر زلزلہ لانا ہے۔ جس طرح ایٹم کے مجموعے میں بے پناہ طاقت چھپی ہوئی ہے، مگر یہ طاقت اس وقت ظاہر ہوتی ہے جبکہ ایٹم کو توڑا جائے۔ یہی معاملہ انسان کا ہے۔ ہر آدمی کے اندر ایک عظیم ربانی انسان چھپا ہوا ہے۔ موجودہ امتحان کی دنیا میں آدمی کا اصل کام یہ ہے کہ وہ اپنی ذات میں ایک انفجار برپا کرے تاکہ اس کے اندر چھپا ہوا ربانی انسان باہر آ سکے۔ ہر آدمی اصلاً فطرت خداوندی پر پیدا ہوتا ہے، مگر ماحول، روایات، خواہشات اور اس طرح کے دوسرے اسباب اس کے اوپر تہ بتہ پرتے ڈال دیتے ہیں۔ آدمی ایک مصنوعی غلاف میں بند ہو کر رہ جاتا ہے جس کے تحت وہ سوچتا ہے اور جس کے مطابق وہ جیتا ہے۔ اسی مصنوعی پردے کو پھاڑنے میں انسان کی تمام ترقیوں کا راز چھپا ہوا ہے۔ اپنے ذہنی سانچے کو توڑنا بلا شبہ اس دنیا کا مشکل ترین کام ہے، مگر اسی مشکل ترین کام میں خدا نے تمام انسانی سعادتوں کا راز چھپا دیا ہے۔ قرآن کے الفاظ میں انسان جب اپنے شاکلہ کو توڑتا ہے تو اس کا شاکلہ خدا کے شاکلے کے ہم ستا ہو جاتا ہے۔ اس کی ربانی فطرت چاک اٹھتی ہے۔ وہ براہ راست خدائی فیضان کی زد میں آ جاتا ہے۔ وہ محدودیت کی دنیا سے نکل کر ابدیت کی دنیا میں داخل ہو جاتا ہے۔ اس کی سوچ خدائی سوچ بن جاتی ہے۔ اس کا اخلاق خدائی اخلاق کے ہم رنگ ہو جاتا ہے۔ بیچ کے اندر ایک شاداب درخت چھپا ہوا ہے، مگر یہ درخت اسی وقت ظہور میں آتا ہے جبکہ بیج ٹوٹے اور اپنے آپ کو فنا کرنے کے لیے تیار ہو۔ اسی طرح ہر آدمی کے اندر ایک ربانی انسان چھپا ہوا ہے جو جنت کی حسین دنیا کا باسی بن سکے، مگر اس چھپے ہوئے انسان کا وقوع میں آنا اسی وقت ممکن ہوتا ہے جبکہ انسان اپنے اندر ایک زلزلہ پیدا کرنے کے لیے تیار ہو۔ وہ مصلحتیں، وہ محبوبات جن کو بچانے کے لیے آدمی اپنا سب کچھ لگا دیتا ہے، انہی مصلحتوں اور محبوبات کا ٹوٹنا جنت کے دروازے کا کھلنا ہے، مگر اکثر لوگ اس کو نہیں جانتے۔ خدا کی یافت۔ قرآن میں ارشاد ہوا ہے کہ ان لوگوں نے اللہ کی قدر نہ کی جیسا کہ اس کی قدر کرنے کا حق ہے۔ حالانکہ قیامت کے دن پوری زمین اس کی مٹھی میں ہوگی اور آسمان اس کے دائیں ہاتھ میں لپٹے ہوئے ہوں گے۔ وہ پاک اور برتر ہے اس شرک سے جو لوگ کرتے ہیں۔ الزمر آیت 67۔ اس سلسلے میں ایک حدیث مختلف روایات میں مختلف الفاظ کے ساتھ آئی ہے۔ امام احمد نے حضرت عبداللہ بن عمر سے روایت کیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک روز ممبر پر سورہ زمر کی مذکورہ آیت پڑھی اور رسول اللہ صلی اللہ علیہ وسلم اپنے ہاتھ کو حرکت دے رہے تھے اور آگے پیچھے ہو رہے تھے۔ اللہ اپنی بزرگی بیان کرے گا اور کہے گا کہ میں جبار ہوں، میں متکبر ہوں، میں بادشاہ ہوں، میں عزیز و کریم ہوں، کہاں ہے زمین کے بادشاہ؟ یہ کہتے ہوئے رسول اللہ صلی اللہ علیہ وسلم پر لرزہ طاری ہو گیا، حتیٰ کہ ہم نے کہا کہ آپ ممبر کے ساتھ گر پڑیں گے۔ جب ایک آدمی خدا کا حقیقی ادراک کرتا ہے تو اس کا حال وہی ہو جاتا ہے جو اوپر کی مثال میں خدا کے رسول کا نظر آنا ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم خدا کو اس وقت حسی طور پر نہیں دیکھ رہے تھے بلکہ تصوراتی طور پر دیکھ رہے تھے، مگر خدا کی عظمت کو بیان کرتے ہوئے آپ کا جسم ہل گیا۔ دیکھنے والوں کو ایسا محسوس ہوا کہ آپ زمین پر گر پڑیں گے۔ اسی کا نام خدا کی معرفت ہے۔ خدا کی معرفت اس مالک کائنات کی معرفت ہے جو سب سے بڑا ہے، جو سب سے طاقتور ہے۔ ایسے خدا کو پانا محض سادہ پانا نہیں ہوتا، وہ آدمی کی پوری شخصیت کو ہلا دیتا ہے، وہ آدمی کے اندر پہنچال کی کیفیت پیدا کر دیتا ہے۔ خدا کی معرفت خدا کو دیکھے بغیر دیکھ لینا ہے۔ یہ اس وقت خدا کے سامنے ڈھہ پڑنا ہے جبکہ خدا ابھی زمین و آسمان کا پردہ پھاڑ کر عیاناً انسان کے سامنے نہیں آیا ہے۔ معرفت۔ ہندوستان کے مشہور سائنسدان ڈاکٹر سی وی رمن سے کسی نے کہا کہ سائنسدانوں نے جو چیزیں دریافت کی ہیں ان میں ان کا اپنا کوئی خاص کارنامہ نہیں، یہ دریافتیں زیادہ تر اتفاقات کے نتیجے میں حاصل ہوئیں۔ ڈاکٹر رمن نے جواب دیا، ہاں مگر ایسا اتفاق صرف سائنسدان کو پیش آتا ہے۔ دریافت دراصل ذہنی تذکیر کی قیمت ہے۔ جب آدمی کسی خاص موضوع پر اپنے ذہن کو پوری طرح لگا دیتا ہے تو اس موضوع کے بارے میں اس کو خاص بصیرت حاصل ہو جاتی ہے۔ سوتے جاگتے ہر وقت اس کا ذہن اسی کے اندر مشغول رہتا ہے، اس موضوع کی دنیا سے اس کا بے حد قریبی فکری رابطہ قائم ہو جاتا ہے۔ سائنسی دریافتیں اکثر اسی قسم کی تذکیری فکر کا نتیجہ ہوتی ہیں۔ جب ایک آدمی کسی چیز سے اتنا زیادہ اپنے آپ کو متعلق کر لیتا ہے تو اس چیز کے بارے میں اس کو خاص پہچان حاصل ہو جاتی ہے۔ ذرا سا اشارہ دیکھتے ہی وہ اس کی پوری بات کو پکڑ لیتا ہے۔ دریافت اکثر حالات میں جز سے کل تک پہنچنے کا دوسرا نام ہوتی ہے، اور اس قسم کا پہنچنا ہمیشہ اسی کے لیے ممکن ہوتا ہے جو پہلے سے اس موضوع میں لگا ہوا ہو اور اس کی بابت پوری آگہی رکھتا ہو۔ یہ بات جو سائنسی معرفت کے لیے صحیح ہے، یہی دینی معرفت کے لیے بھی درست ہے۔ خدا بھی آدمی کے لیے ایک دریافت ہے، مگر یہ دریافت صرف اس شخص کے حصے میں آتی ہے جس نے اپنے آپ کو خدا میں شامل کر رکھا ہو۔ جب آدمی اپنا ذہن خدا میں لگائے ہوئے ہو، وہ خدا کی نظر سے دیکھتا ہو اور خدا کے کان سے سنتا ہو، وہ دوسری تمام باتوں سے اپنی توجہ ہٹا کر خدا کی طرف مائل ہو گیا ہو۔ جب کوئی شخص اس قسم کی زندگی گزارے تو اس کو بار بار وہ اتفاقات پیش آتے ہیں جن کو معرفت کہا جاتا ہے۔ دنیا کی چیزوں کا مشاہدہ، انسانی تاریخ کا مطالعہ، اپنے حالات پر غور و فکر، ہر چیز میں اس کا ذہن بار بار حقیقت اعلیٰ کی طرف منتقل ہوتا ہے۔ وہ بار بار ربانی تجلیات کو پاتا رہتا ہے۔ خدا کی معرفت خدا میں جینے کی نقد قیمت ہے۔ یہ قیمت اسی کو ملے گی جو خدا میں جی رہا ہو۔ جو کسی اور چیز میں جیے وہ خدا کی معرفت کا رزق کبھی نہیں پا سکتا۔ توحید اور شرک۔ آدمی کو موجودہ دنیا میں زندہ رہنے کے لیے ایک سہارا درکار ہے۔ ہر آدمی کسی نہ کسی بڑائی میں جیتا ہے۔ مومن وہ ہے جو خدا کی بڑائی میں جیے، اور غیر مومن وہ ہے جو خدا کے سوا دوسری بڑائیوں میں جیتا ہو۔ قدیم زمانے کا مشرک انسان چاند اور سورج کی بڑائی میں جیتا تھا۔ موجودہ زمانے کا مادہ پرست انسان مادی قوتوں کی بڑائی میں جی رہا ہے۔ कुछ लोग दौलत को बड़ा बनाकर उसको अपनी तलाश का जवाब बनाए हुए हैं। कुछ लोग इंसानी अकाबिर की बड़ाई में गुम रहते हैं और इस तरह अपने इस फितरी जज्बे की तस्कीन हासिल करते हैं। ये तमाम की तमाम शिर्क की सूरतें हैं। ये एक हकीकी तलाश का मस्नूई जवाब है। मोमिन वो है जो फितरत की तलाश के सच्चे जवाब को पाले, जो जाहिरी चीजों में ना अटके बल्कि जाहिरी और नुमाइशी चीजों से गुजर कर आखिरी हकीकत तक पहुंच जाए। मोमिन इंसान जब उन चीजों को देखता है तो वो उनकी जाहिरी चमक से फरेब नहीं खाता। ये तमाम चीजें उसको सिर्फ मखलूक नजर आती हैं। वो उसको उसी मकाम इज्ज़त पर दिखाई देती हैं जहां वो खुद खड़ा हुआ हो। मोमिन इन चीजों में से किसी चीज पर नहीं ठहरता, उसका सफर जारी रहता है यहां तक कि वो खुदा तक पहुंच जाता है। वो मखलूकात से गुजर कर खालिक को पा लेता है। मोमिन वो है जो अपनी तमाम चीजों को खुदा का अतिया समझे, जो अपने इज्ज़त की तलाफी खुदा से करे, जिसको जमीन के हुसन में खुदा का हुसन दिखाई दे, जिसको कायनात की अजमत में खुदा की अजमत नजर आ जाए, जो तमाम बड़ाइयों को खुदा की बड़ाई का अक्स समझता हो, जो खुदा के जलवों में इस तरह गुम हो जाए कि उसकी हमद खानी उसका लजीज तरीन मशगला बन जाए। ईमान का मतलब दरअसल हाजिर में गायब को देखना है। जो कुछ सामने है उसमें उस छुपी हुई चीज को देख लेना है जो सामने नहीं है। जिसको ये नजर हासिल हो जाए उसको अपने चारों तरफ सिर्फ खुदा की बड़ाई दिखाई देती है। वो सिर्फ खुदा को अपना सब कुछ बना लेता है। वो खुदा की बड़ाई में इस तरह गुम हो जाता है कि उसको ना अपनी बड़ाई नजर आती है और ना दूसरों की बड़ाई। दरियाफ्त। लंदन से एक किताब छपी है जिसका नाम है दरियाफ्त करने वाले। मुसन्निफ ने इस किताब में दरियाफ्तों की तारीख का मुताला किया है। मुख्तलिफ लोग जिन्होंने किसी शोबाए इल्म में कोई नई चीज या नया नजरिया दरियाफ्त किया वो मुसन्निफ की खसूसी तवज्जो का मरकज बने हैं। मुसन्निफ दरियाफ्त करने वालों की शख्सियत से इतना मुतासिर है कि वो कह उठता है कि मेरा हीरो दरियाफ्त करने वाला इंसान है। ये सिर्फ मस्कूरा मुसन्निफ की बात नहीं बल्कि ये आम इंसानी फितरत की बात है। ये एक हकीकत है कि दरियाफ्त हर इंसान की महबूब तरीन चीज है। जो आदमी किसी नई चीज का इंकशाफ करे वो लोगों की नजर में आला तरीन इंसान का दर्जा हासिल कर लेता है। हक का दाई भी एक एतबार से दरियाफ्त करने वाला होता है। वो बातिल के मुकाबले में हक को दरियाफ्त करता है। जो चीज लोगों को मालूम नहीं है उसको मालूम करके लोगों के सामने रखता है। दरियाफ्त हकीकतन लोगों की छुपी तलब के जवाब का दूसरा नाम है। लोगों के दिल में यह ख्वाहिश छुपी हुई थी कि वो मवासलात के लिए तेज रफ्तार जरिया पालें। जबकि एक शख्स ने तेज रफ्तार जरिया सफर दरियाफ्त किया तो गोया उसने हजारों बरस से लोगों की छुपी हुई तमन्ना को पूरा किया। इस बिना पर वो लोगों का महबूब बन गया। यही मामला हक का है। हर दौर में ऐसा होता है कि बहुत से खुदा के बंदे इस तलाश में होते हैं कि हक क्या है और ना हक क्या, सही क्या है और गलत क्या। अब एक शख्स जो खुद भी इस तलाश से दोचार था वो हक को उसकी कामिल सूरत में दरियाफ्त करता है। वो उसको लोगों के सामने इस तरह पेश करता है कि वो लोगों के छुपे हुए सवाल का जवाब बन जाए। जब ऐसा शख्स जहूर में आता है तो बिल्कुल फितरी तौर पर वो उन तमाम लोगों का हीरो करार पाता है जिनको उसने तलाश के दलदल से निकाला था। दरियाफ्त करने वाला शख्स लोगों की नजर में हीरो बन जाता है और इसी तरह हक को दरियाफ्त करने वाला भी। सब कुछ अजीब है। 1957 में रूस ने पहला स्पिटिंग खला में भेजा था। अमेरिका ने 12 अप्रैल 1981 को पहली खलाई बस यानी कोलंबिया 2 आदमियों के साथ भेजी। वो इस तरह बनाई गई है कि तकरीबन 100 बार खलाई सफर के लिए इस्तेमाल हो सकती है। कोलंबिया का वजन 75 टन है। उसके बनाने में तकरीबन $10 अरब खर्च हुए और वो 9 साल में बनकर तैयार हुई है। कोलंबिया अपने 2 मुसाफिरों को लेकर खला में रवाना हुई। उसकी रफ्तार 26,000 मील फी घंटा थी। वो 54 घंटे खला में रही। उसने जमीन के गिर्द 36 चक्कर लगाकर 10 लाख मील तय किए और फिर 14 अप्रैल को वापस आ गई। वापसी के वक्त मखसूस रडार और रॉकेटों के जरिए उसकी रफ्तार को घटाकर 345 किलोमीटर फी घंटा किया गया। जब वो हवाई कुर्रे में दाखिल हुई تو ہوا کی رگڑ سے گرم ہو کر سرخ اینٹ کی مانند ہو گئی۔ اس وقت اس کا بیرونی درجہ حرارت 11,500 درجہ سینٹی گریڈ تھا، مگر کولمبیا کے بیرونی سمتوں میں ہر طرف گرمی روکنے والے ٹائل 31,000 کی تعداد میں لگائے گئے تھے۔ اس کی وجہ سے اس کے اندر دونوں مسافر محفوظ رہے۔ کولمبیا کو امریکہ کی ریاست کیلیفورنیا کے صحرا میں ایک ہوائی میدان میں اتارا گیا۔ وہ صرف 10 سیکنڈ کے فرق سے اپنے ٹھیک وقت پر اتر گئی۔ تقریباً 2,00,000 آدمی اس کے اترنے کا منظر دیکھنے کے لیے وہاں جمع تھے۔ اس کے علاوہ مختلف ملکوں کے کروڑوں آدمیوں نے اس واقعے کو ٹیلی ویژن پر دیکھا۔ کیلیفورنیا کے صحرا میں 20 ٹرک اور کئی ہوائی جہاز اور دوسرے سامان موجود تھے تاکہ اترنے کے بعد وہ کولمبیا کی ہر ضرورت کو پورا کر سکیں۔ کولمبیا راکٹ کی طرح عمودی شکل میں اوپر گئی۔ وہ ایک تابع سیارے کی طرح زمین کے گرد گھومی اور پھر گلائیڈر یعنی ہوائی جہاز کی طرح زمین پر اتر آئی۔ کولمبیا کے دو مسافروں میں سے ایک مسٹر ینگ تھے۔ ان کی عمر اس وقت 50 سال ہے۔ 54 گھنٹہ بے وزنی کی حالت میں رہنے کے بعد جب وہ اس حیران کن خلائی سفر سے واپس کیلیفورنیا پہنچے تو بے ساختہ ان کی زبان سے نکلا، کیسا عجیب ہے اس طرح سے کیلیفورنیا آنا، واٹ اے وے ٹو کم ٹو کیلیفورنیا۔ مسٹر ینگ خلائی سفر طے کر کے کولمبیا کے ذریعے کیلیفورنیا میں اترے تو یہ بات ان کو بہت عجیب معلوم ہوئی، مگر حقیقت یہ ہے کہ اس کائنات کی ہر چیز عجیب ہے۔ کوئی سفر خواب پیدل ہو یا سواری کے ذریعے ہو، اس میں اتنے بے شمار کائناتی اسباب شامل ہوتے ہیں کہ آدمی ان کے بارے میں سوچے تو معمولی سفر بھی اس کو ایسا حیران کن معلوم ہوگا کہ وہ پکار اٹھے کہ میرا اپنے پیروں سے چل کر ایک جگہ سے دوسری جگہ پہنچنا بھی اتنا ہی عجیب ہے جتنا کولمبیا کے ذریعے خلائی سفر طے کر کے کیلیفورنیا کے صحرا میں اترنا۔ عام آدمی صرف کسی انوکھے واقعے کے عجوبے کو دیکھ پاتا ہے، عقل مند وہ ہے جو معمولی واقعات میں بھی اسی خدائی عجوبے کو دیکھ لے۔ خدا سے نسبت۔ ایک بزرگ فجر کی نماز کے وقت اپنے گھر سے نکلے اور تیزی سے مسجد کے لیے روانہ ہو گئے، مگر جب وہ مسجد کے اندر داخل ہوئے تو ان کی قدموں کی رفتار سست ہو گئی۔ اس وقت اگرچہ پہلی صف میں کافی جگہ تھی، مگر وہ پیچھے کی صف میں رک گئے اور مسجد کے ایک کنارے بیٹھ کر جماعت کا انتظار کرنے لگے۔ نماز کے بعد ایک شخص نے پوچھا، حضرت یہ کیا بات ہے کہ آپ مسجد کی طرف تیزی سے روانہ ہوئے مگر جب مسجد کے اندر پہنچے تو بڑھ کر اگلی صف میں جگہ لینے کے بجائے پچھلی صف میں ایک گوشے میں بیٹھ گئے۔ بزرگ نے جواب دیا، بات یہ ہے کہ جب میں گھر سے مسجد جانے کے لیے نکلا تو مجھ کو ایسا لگا کہ میں ایک ایسی جگہ جا رہا ہوں جہاں خدا کی رحمت و مغفرت تقسیم ہو رہی ہے۔ اس وقت شوق ہوا کہ میں لپک کر جلدی سے وہاں پہنچوں، مگر جب اندر داخل ہوا تو خدا کی عظمت کے مقابلے میں اپنے عشق کا احساس مجھ پر غالب آ گیا اور میرے قدموں کی رفتار اچانک سست پڑ گئی۔ آپ سست قدموں سے بھی تو اگلی صف میں جا سکتے تھے، آدمی نے دوبارہ پوچھا۔ بزرگ نے کہا کہ تمہارا یہ کہنا صحیح ہے، مگر اس وقت مجھ پر یہ احساس طاری ہوا کہ خدا کی رحمت و مغفرت کا خزانہ تو ختم ہونے والا نہیں، اگر میں پیچھے بیٹھ جاؤں تب بھی اس کی تقسیم کا سلسلہ ضرور یہاں تک پہنچ جائے گا۔ اس کے بعد بزرگ نے کہا کہ بندے کی نجات کا دار و مدار اس پر ہے کہ وہ خدا کی صفات کا ادراک کرے۔ بندے اور خدا کے درمیان اس کی صفات ہی کے ذریعے اتصال قائم ہوتا ہے۔ جب کوئی شخص خدا کی صفتوں میں سے کسی صفت کا ادراک کرتا ہے تو گویا وہ اپنے آپ کو خدا کی ذات میں لاتا ہے، جس طرح سورج کسی کو اس وقت روشن کرتا ہے جبکہ وہ اپنے آپ کو اس کی کرنوں کی ذات میں لائے۔ اسی طرح ایک بندہ اس وقت اپنے رب کی ذات میں آتا ہے جبکہ وہ خدا کی صفات کی معرفت حاصل کرے۔ بزرگ جب مسجد کی طرف جا رہے تھے تو انہوں نے خدا کی یہ حیثیت دریافت کی کہ خدا دینے والا ہے، اس کے سوا کوئی دینے والا نہیں۔ جب وہ مسجد میں داخل ہوئے تو انہوں نے خدا کے بڑے ہونے کو پہچانا اور اس کے مقابلے میں اپنے عجز کو دریافت کیا۔ پہلے مرحلے میں انہوں نے مطاع ہونے کی حیثیت سے خدا سے نسبت قائم کی اور دوسرے مرحلے میں خدا کے علی و کبیر ہونے کی حیثیت سے۔ حق کی پہچان۔ شری رام رتن کپلا دہلی میں ریفریجریٹر کے تاجر ہیں اور شری موتی رام صراف دہلی میں سونے چاندی کا کاروبار کرتے ہیں۔ دونوں میں بہت دوستی ہے، اکثر صبح کو دونوں ایک ساتھ ٹہلنے کے لیے نکلتے ہیں और एक साथ वापस आते हैं। एक रोज दोनों एक मकाम पर टहल रहे थे। श्री राम रतन कपला को एक जगह रास्ते के किनारे एक चमकती हुई चीज दिखाई दी। उन्होंने उसको शीशे का टुकड़ा समझा और तफरी के तौर पर हाथ में उठा लिया। टहलने के बाद दोनों घर वापस आए। श्री राम रतन कपला ने वॉश बेसन में हाथ धोया और मजकूरा टुकड़े को बेख्याली के साथ एक किनारे डाल दिया। उसके बाद श्री मोती राम सर्राफ अपने हाथ धोने के लिए वॉश बेसन पर आए। उनकी निगाह मजकूरा टुकड़े पर पड़ी। उसकी चमक देखते ही फौरन उन्होंने पहचान लिया कि ये हीरा है। उन्होंने उसको उठा लिया और उसे धोकर श्री राम रतन कपला के पास ले गए। जब उन्होंने बताया कि यह हीरा है तो श्री राम रतन कपला को बहुत ताज्जुब हुआ। उन्होंने कहा कि मैंने तो इसे मामूली शीशे का टुकड़ा समझा था, खैरियत हुई कि मैंने इसे फेंक नहीं दिया। श्री राम रतन कपला हीरे से बेखबर ना थे। उनके घर में हीरे का नेकलेस मौजूद था जिसको वो निहायत एहतियात के साथ अपनी मखसूस अलमारी में रखे हुए थे, मगर रास्ते में पड़े हुए हीरे को वो पहचान ना सके। श्री मोती राम सर्राफ भी हीरे से वाकिफ थे और श्री राम रतन कपला भी। फर्क यह है कि श्री मोती राम जौहरी थे, वो हीरे को उसकी जौहर की बुनियाद पर पहचान सकते थे खा वो कहीं भी हो, मगर श्री राम रतन कपला सिर्फ उस हीरे से वाकिफ थे जो उनके मालूम नेकलेस में लगा हुआ हो। मालूम नेकलेस के बाहर किसी हीरे के टुकड़े को पहचानना उन्हें नहीं आता था। वो शख्स जौहरी नहीं जो हीरे को सिर्फ उस वक्त पहचाने जबकि वो उसके अपने हार में लगा हुआ हो। जौहरी वो है जो हीरे को अपने हार में भी पहचाने और दूसरे के हार में भी। इसी तरह हक शनास वो है जो हक को हर हाल में पहचान ले, खा वो उसके अपने हलके के अंदर हो या उसके अपने हलके के बाहर। पाने वाला। कुरान में जो किरदार बयान हुए हैं उनमें से एक कारून है। वो एक इसराइली था और मूसा अलैहिस्सलाम का हम असर था। मिस्र के कुप्ती हुक्मरानों का साथ देकर उसने बेहिसाब दौलत अपने पास जमा कर ली थी। एक रोज वो अपनी पूरी शान के साथ लोगों के सामने निकला। इसराइलियों में से कुछ लोग उसको देखकर मरूब हो गए। उन्होंने कहा, कारून भी कैसा खुशकिस्मत है, काश हमको भी वो चीज हासिल होती जो उसको मिली हुई है। इसराइलियों में कुछ ऐसे लोग भी थे जो सच्चाई को पाए हुए थे। उन्होंने कहा, कारून की दुनियावी शानो शौकत पर रश्क ना करो, इन चीजों की कोई हकीकत नहीं। असल खुशकिस्मती तो यह है कि आदमी को आखिरत की कामयाबी हासिल हो, और आखिरत की कामयाबी का कोई ताल्लुक दुनिया की चमक दमक से नहीं है। वो तो सिर्फ उन्हीं को मिलेगी जो सच्चे मोमिन हो और वो काम करें जो अल्लाह को पसंद है। इसराइली उलमा का ये जवाब नकल करने के बाद कुरान में इरशाद हुआ है, और ये बात उन्हीं को दी जाती है जो सब्र करने वाले हैं। अल कसस आयत 80। यानी हकीकत का ये मकाम कि आदमी दुनिया की शान और शौकत से ऊपर उठकर हकीकत को देख सके, बड़े तबका मकाम है। ये उन्हीं लोगों के हिस्से में आता है जो दुनिया की जीनतों की तरफ दौड़ने से अपने आप को बचाएं, जो अपनी सोच और अपनी दिलचस्पियों को नुमाइशी चीजों में न उलझाएं, जो वक्ती हंगामों में खोने के बजाय अबदी कायनात में मसरूफ रहते हों, जो दुनिया से गुजरकर आखिरत में जीने लगे हों। ये बड़े तबका काम है, इसमें अपने आप को जानते बूझते ज़िबा कर देना पड़ता है, मगर आला सच्चाई को पाने का दूसरा कोई रास्ता नहीं। रुझाने वाली दुनिया में रहकर जो अपने आप को रेशने से बचा सके उसी पर बालातर हकीकतों का राज खुलता है। जो सामने की चमक दमक में खो गया वो कभी आगे की आला तरीन चीजों से आशना नहीं हो सकता। दुनियावी होशियारी दिखाना बिलाशुबा दुनिया में आदमी को इज्जत और तरक्की अता करता है, मगर यह भी एक वाकया है कि दुनियावी होशियारी ही वो चीज है जो आदमी को आखिरत की होशियारी से महरूम कर देती है। आखिरत की अकल उसी के हिस्से में आती है जो दुनिया की महरूमियों को झेलने के लिए तैयार हो, जो दुनियावी मसलहतों को हक के खातिर कुर्बान कर सके, जो जाहिरी इज्जतों पर गुमनामी की जिंदगी को तरजीह दे सके, जो अवामी मकबूलियत को अवामी नामकबूलियत के बदले में दे सके, जो मिलते हुए मफादात की कीमत देकर जाती नुकसान को खरीद सके, जो नफ्स की तस्कीन को छोड़कर नफ्स को दबाने के रास्ते पर चलने के लिए तैयार हो। दुनिया की रौनकों पर ना बहना बड़ा पुरमशक्क़त अमल है, मगर उसी शख्स पर मार्फत हक के दरवाजे खुलते हैं जो इस मुशक्क़त को बर्दाश्त करे دنیا کی محرومی پر قانع ہونا بڑے صبر کا کام ہے، مگر جو دنیا کی محرومیوں پر صبر کرتا ہے وہی وہ شخص ہے جس کو اس لیے چنا جاتا ہے کہ حکمت کے موتیوں سے اس کے دامن کو بھر دیا جائے۔ دریافت کی لذت۔ سورج ہماری زمین سے 12 لاکھ گنا بڑا اور اس سے 9.5 کروڑ میل دور ہے، پھر بھی سورج کی روشنی اور حرارت بے پناہ مقدار میں ہم تک پہنچ رہی ہے۔ یہ سورج کائنات کا نسبتاً ایک چھوٹا ستارہ ہے جو قریب ہونے کی وجہ سے ہم کو بڑا دکھائی دیتا ہے۔ اکثر ستارے سورج سے بہت زیادہ بڑے ہیں اور اس سے بہت زیادہ روشن بھی۔ روشنی اور حرارت کی یہ عظیم دنیائیں جن کو ستارہ کہا جاتا ہے بے شمار تعداد میں خلا میں پھیلی ہوئی ہیں۔ کھربا کھرب سال سے دہکنے کے باوجود ان کا حرارتی بھنڈار ختم نہیں ہوتا۔ ستاروں میں یہ بے پناہ قوت کیسے پیدا ہوتی ہے؟ ہنس بیٹن نے فلکیاتی طبیعت کے میدان میں لمبی تحقیق کے بعد بتایا کہ اس کا راز کاربن سائیکل ہے۔ اسی تحقیق پر 1967 میں موصوف کو طبیعت کا نوبل انعام دیا گیا۔ ڈاکٹر بیتھن نے جس دن کاربن سائیکل کی یہ سائنسی دریافت کی وہ ان کے لیے جوش و مسرت کا ایک ناقابل بیان لمحہ تھا۔ ان کی بیوی روز بیٹھے کہتی ہیں کہ رات کا وقت تھا، ہم نیو میکسیکو کے صحرا میں تھے۔ صحرائی ماحول میں آسمان کے ستارے عجیب شان کے ساتھ چمک رہے تھے۔ روز بیٹھے نے اوپر نگاہ کی اور حیران ہو کر پوچھا، آکاش کے ستارے کتنے زیادہ چمک رہے ہیں؟ ڈاکٹر بیٹھے نے جواب دیا، کیا تم کو خبر ہے کہ اس وقت تم اس واحد انسان کے عین قریب کھڑی ہو جو یہ جانتا ہے کہ یہ ستارے آخر چمکتے کیوں ہیں؟ ہنس بیٹے کی دریافت اصل حقیقت کا بے حد جزئی پہلو تھا۔ اس نے ستاروں میں کاربن سائیکل کا عمل دریافت کیا، مگر سوال یہ ہے کہ خود کاربن سائیکل کا عمل ستاروں میں کیوں ہے؟ اس عظیم تر راز کو مومن خدا کی صورت میں دریافت کرتا ہے۔ ایمان باللہ ایک دریافت یعنی ڈسکوری ہے جو تمام دریافتوں سے زیادہ بڑی ہے۔ مگر کیسی عجیب بات ہے کہ سائنسدان کو معمولی دریافت ہوتی ہے تو وہ فوراً جذبات سے بے قابو ہو جاتا ہے، مگر ایمان والے سب سے بڑی چیز خدا کو دریافت کرتے ہیں اور ان کے اندر کوئی جذباتی ابال پیدا نہیں ہوتا۔ شاید خدا پر ایمان کے دعوے داروں نے بھی ابھی تک خدا کو دریافت نہیں کیا۔ سچائی کو پانے والا۔ معنی کی دنیا خدا کے جلووں کی دنیا ہے۔ کون ہے جو خدا کے جلووں کو انسانی زبان میں بیان کر سکے؟ حقیقت یہ ہے کہ جہاں الفاظ ختم ہو جاتے ہیں وہاں سے معنی کا آغاز ہوتا ہے۔ جب ہم کسی معنی کو بیان کرتے ہیں تو ہم اس کو بیان نہیں کرتے بلکہ اس کو کچھ گھٹا دیتے ہیں، اس کے اوپر ایک قسم کا لفظی پردہ ڈال دیتے ہیں۔ کسی بامعنی حقیقت کو کوئی آدمی صرف اس کے الفاظ سے سمجھ نہیں سکتا۔ ایک اندھا شخص کسی کے بتانے سے یہ نہیں جان سکتا کہ پھول کیا ہے، خواہ اس نے پھول کے تعارف کے لیے انسانی زبان کے تمام الفاظ جمع کر دیے ہوں۔ اسی طرح ایک شخص جس نے مانوی حقیقتوں کو دیکھنے کی صلاحیت اپنے اندر نہ جگائی ہو وہ مانوی حقیقتوں سے باخبر نہیں ہو سکتا، خواہ ڈکشنری کے تمام الفاظ اس کے سامنے دہرا دیے جائیں، خواہ قاموس المانی کے تمام جلدوں کو اسے پڑھا دیا جائے۔ ہدایت ہر آدمی کی فطرت کی آواز ہے، مگر ہدایت اسی کو ملتی ہے جو اپنے اندر اس کی سچی طلب رکھتا ہو، جو اپنے اندر سچائی کی کھٹک لیے ہوئے ہو، سچائی جس کی ضرورت بن گئی ہو، جو سچائی کو پانے کے لیے اتنا بے قرار ہو کہ وہ اسی کی یاد لے کر سوتا ہو اور اسی کی یاد لے کر جاگتا ہو۔ جو آدمی اس طرح سچائی کا طالب بن جائے وہی سچائی کو پاتا ہے۔ ایسا شخص گویا ہدایت کا نصف راستہ طے کر چکا ہے۔ وہ اپنے اندر چھپے ہوئے عہد الست کی خدائی آوازوں کو سن رہا ہے۔ وہ اپنے اندر اس فطری صلاحیتوں کو بیدار کر چکا ہے جو معنی کی زبان کو سمجھتی ہے۔ ایسا شخص غیر حقیقی دنیا سے بے رغبتی کی وجہ سے حقیقی دنیا کے اتنے قریب آ جاتا ہے کہ وہ فرشتوں کی سرگوشیوں کو سننے لگتا ہے۔ پیغمبر اس تلاش حق کی راہ میں آدمی کا مددگار ہے۔ پیغمبر کے ذریعے حقیقت کا علم ملنے سے پہلے یہ تمام تجربات آدمی کے اندر مبہم اور مجھول انداز میں ہوتے ہیں۔ اس کے بعد جب پیغمبر کی آواز اس کے اندر داخل ہوتی ہے تو وہ اس کتاب فطرت کی تفسیر بن جاتی ہے۔ وہ اپنے اندر چھپے ہوئے غیر ملفوظ اشارات کو ملفوظ زبان میں پا لیتا ہے۔ قرآن اور قرآن کو پڑھنے والا، दोनों एक दूसरे का मुसना बन जाते हैं, कुरान वो बन जाता है और वो कुरान। गुरोही एतराफ। यहूद तौरात को खुदा की किताब मानते थे, इसी तरह ईसाई इंजील को खुदा की किताब मानते थे, मगर जब कुरान उनके सामने आया तो उसको उन्होंने खुदा की किताब मानने से इनकार कर दिया। इसकी वजह यह थी कि उनका मानना गुरोही मानना था, न कि हकीकी मानना। वो हक को सिर्फ अपने गुरोह की बुनियाद पर पहचानते थे, न कि उसके जौहर की बुनियाद पर। चुनाचे उन्होंने अपने गुरोही हक को माना और गुरोह से बाहर जो हक था उसको मानने के लिए तैयार ना हुए। यही बात कुरान में इन अल्फाज में कही गई है। और जब उनसे कहा जाता है कि अल्लाह ने जो कुरान भेजा है उसको मानो, तो कहते हैं कि हम उसको मानते हैं जो हमारे ऊपर उतरा है, और वो उसका इनकार करते हैं जो इसके सिवा है, हालांकि वो हक है और इसकी तस्दीक करने वाला है जो इनके पास है। अल बकरा आयत 91। ये नफ्सियात जिनके तहत यहूद और नसारा ने कुरान का इनकार किया था, वो आज पूरी तरह मुसलमानों में पाई जाती है। आज मुसलमानों का भी यही हाल हो रहा है कि वो सिर्फ गुरोह ही सदाकत को जानते हैं, वो चीजों को अपने गुरोह की नस्बत से पहचानते हैं। उनके गुरोह से बाहर अगर कोई खूबी पाई जाती हो तो उसकी उन्हें कोई खबर ना होगी। मुसलमान आज बेशुमार गुरोहों में बटे हुए हैं। हर गुरोह का यह हाल है कि वो सिर्फ उस आलिम को आलिम जानता है जो उसके अपने गुरोह का हो, बाहर के आलिम की उसे खबर नहीं। हर गुरोह अपने गुरोह के मुत्तकी को मुत्तकी समझता है, बाहर के मुत्तकियों की उसकी नजर में कोई कीमत नहीं। वही मुसन्निफ मुसन्निफ है जो अपने हलके का हो, अपने हलके से बाहर की किसी चीज को वो इस तरह नजरअंदाज कर देता है जैसे वो उसको दिखाई ही नहीं देती। खुदा के यहां उस इंसान की कीमत है जिसने हक को जौहर की बुनियाद पर पहचाना हो। जो शख्स गुरोह की बुनियाद पर हक को पहचानने की महारत दिखाए, उसकी कीमत सिर्फ उसके गुरोह में है, खुदा के यहां उसकी कोई कीमत नहीं। हक को पाना। इंसान का जहन हक का आईना है। आईने के सामने कोई चीज लाई जाए तो वो उसकी हूबहू सूरत अपनी सतह पर उतार लेता है, वो कभी उसमें कोताही नहीं करता। ठीक यही हाल आदमी के जहन का है। उसके सामने जब हक आता है तो वो फौरन उसको पहचान लेता है, वो पूरी तरह उसे पा लेता है। वो ना देखने में गलती करता है और ना पहचानने में। फिर क्या वजह है कि आयात बय्यिनात यानी खुले दलाइल के जरिए हक सामने आता है, इसके बावजूद बेशुमार लोग इसको कबूल नहीं करते। इसकी वजह सिर्फ एक है और वो नफ्सियाती अटकाव है। ऐसे अफराद का गहरा तज्जिया कीजिए तो उनके अफकार की वजह कोई हकीकी दलील नहीं होगी, बल्कि कोई ना कोई दूसरी गैर मुतालिक चीज होगी जिसके साथ आदमी अटका हुआ होगा। सच्चाई को पाने की एक ही लाजमी शर्त है, वो ये कि हक वाजे होने के बाद आदमी किसी भी और चीज को अपने लिए रुकावट न बनने दे। मगर आदमी अक्सर हालात में ऐसा नहीं कर पाता, वो हमेशा किसी ना किसी चीज को अपने लिए रुकावट बना लेता है। कोई किसी शख्सियत पर अटक कर रह जाता है, कोई किसी मफाद पर, कोई किसी और चीज पर। यही वो कमजोरी है जिसने हर दौर में बेशुमार लोगों को सच्चाई इख्तियार करने से महरूम कर दिया, वो पाने के बावजूद उसको पाने में नाकाम रहे। अबू जहल के लिए उसका क़यादती मफाद कबूल हक में रुकावट बन गया। ताइफ के लोगों ने हक को इसलिए कबूल नहीं किया कि इसका ऐलान एक ऐसे शख्स की जुबान से हो रहा था जो बज़ाहिर उन्हें वक्त की बड़ी बड़ी शख्सियतों से कमतर दिखाई देता था। यहूद ने आपका इनकार इसलिए किया कि आपको पैगंबर मानने से उनका एहसास बरतरी टूटता था। शहनशाह हरकुल ने इसलिए उसका इकरार नहीं किया कि उसने महसूस किया कि अगर मैं ऐसा करूं तो मैं अपनी कौम से कट जाऊंगा। हर एक दलील से मफतू हो चुका था, मगर हर एक किसी ना किसी चीज में अटक कर उसको कबूल करने से बाज रहा। इस दुनिया में हक सिर्फ उस शख्स को मिलता है जो किसी अटकने वाली चीज पर न अटके। सच्चाई का दलील से वाजे हो जाना ही उसके लिए काफी हो कि वो उसको हमतन कबूल कर ले। खुदा को पाने वाले। खुदा की जमीन पर शायद ऐसे लोग मौजूद नहीं जिन्होंने खुदा को उन अजमतों के साथ पाया हो जिसके असरात उस हिजान खेज कैफियत में ढल जाते हैं जिसको खुदा की याद कहा गया है। झूठी इबादत की धूम हर तरफ नजर आती है, मगर सच्ची इबादत इतनी नायाब है कि इम्कान ही के दर्जे में कहा जा सकता है कि वो कहीं मौजूद होगी। आज सारी दुनिया में दीन और इस्लाम का गलगला बुलंद है, मगर वो इंसान शायद खुदा की जमीन पर कहीं पाया नहीं जाता जिसने खुदा को इस तरह देखा हो कि उसकी हैबत से उसका दिल दहल उठे और उसके जिस्म के रोंगटे खड़े हो जाएं। जो कुरान को पढ़े तो उसकी रूह पुकार उठे कि खुदाया, ये तेरा कितना बड़ा एहसान है कि तूने मेरी हिदायत का ऐसा इंतजाम किया, वरना मैं जहालत के अंधेरों में भटकता रहता। वो रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत को देखे तो उसका वजूद इस दरियाफ से सरशार हो जाए कि ये खुदा का कैसा गैर मामूली इंतजाम था कि उसने पैगंबर की जिंदगी में हिदायत का बेदाग नमूना कायम किया और फिर तारीख में उसको रोशनी की अबदी मीनार की तरह महफूज कर दिया। जब वो सजदा करते हुए अपना सर जमीन पर रखे तो उसको ये एहसास होने लगे कि उसके रब ने उसको अपनी रहमत के आगोश में ले लिया है। जब वो कोई गजा अपने हलक के नीचे उतारे तो उसकी पूरी हस्ती में इस एहसान मंदी की लहर तोड़ जाए कि कैसा अजीब है वो खुदा जिसने मेरे जिस्म की परवरिश के लिए ऐसी मुकम्मल गजा का एहतमाम किया। जब वो पानी पिए तो उसकी आंखों से एक और झरना बह पड़े और वो बेख्तियार होकर कहे कि खुदाया, अगर तू मुझे सैराब ना करे तो मैं सैराब होने वाला नहीं, अगर तू मुझे पानी ना दे तो कहीं से मुझको पानी मिलने वाला नहीं। लोग अपने आप को खुदा से कितना करीब समझते हैं, मगर वो खुदा से कितना ज्यादा दूर हैं। वो खुदा का नाम लेते हैं, मगर उनके मुंह में खुदाई मिठास की शक्कर नहीं घुलती। वो खुदा को पाने का दावा करते हैं, मगर खुदा के चमनिस्तान की कोई खुशबू उनके मशाम को मुअत्तर नहीं करती। वो खुदा के नाम पर धूम मचाते हैं, मगर खुदा के नूरानी समंदर में नहाने का कोई निशान उनके जिस्म पर जाहिर नहीं होता। वो समझते हैं कि खुदा की जन्नतें उनके लिए मखसूस हो चुकी हैं, मगर जन्नत के बाग का कोई झोंका उनके वजूद को नहीं छूता। कैसा अजीब होगा वो खुदा जिसकी याद दिलो दिमाग की दुनिया में कोई एहतजाज पैदा ना करे। कैसी अजीब होगी वो जन्नत जिसमें दाखिले का टिकट आदमी अपनी जेब में लिए हुए हो, मगर जन्नत का बासी होने की कोई झलक उसकी रफ्तार और गुफ्तार से नुमाया ना हो। कैसे अजीब होंगे वो आखिरत वाले जिनके लिए आखिरत की अबदी विरासत लिखी जा चुकी हो, मगर उनकी सारी दिलचस्पियां बदस्तूर इसी आरजी दुनिया में अटकी हुई हों। इनकिशाफ़े खुदावंदी। नेकता खुरोचिशोफ ने कहा था, हमारा रॉकेट चांद तक गया मगर उसको कहीं खुदा नहीं मिला। कम्युनिस्ट रूस के साबिक सदर ने यह बात नाउज़ुबिल्ला बतौर मजाक कही थी, मगर मौजूदा जमाने के तमाम सेकुलर मौकिकीन पर वो पूरी तरह सादिक आती है। मौजूदा जमाने में बहुत बड़े पैमाने पर फितरत के उलूम का मुताला किया गया है। जमीन से लेकर आसमान तक की मुख्तलिफ चीजों की तहकीक में बेशुमार लोगों ने अपनी उम्रें सर्फ कर दी, मगर उन लोगों की किताबें पढ़िए तो ऐसा मालूम होता है कि कायनात में कहीं उनकी खुदा से मुलाकात नहीं हुई। वो जमीन से लेकर आसमान तक सफर करते रहे, मगर खुदा की कोई झलक उन्हें दिखाई नहीं थी। उन्होंने खामोश लहरों के जरिए सफर करने वाली आवाजों को पकड़ लिया, मगर उनके कान खुदा की आवाज से आशना नहीं हुए। उनकी खुरबीनों और दूरबीनों ने उन्हें ऐसी चीजें दिखाई जो इससे पहले इंसान ने कभी नहीं देखी थी, मगर खुदा के फरिश्तों से उनका कभी मुसाफा नहीं हुआ जो कायनात में हर तरफ फैले हुए हैं। अजीब बात है कि यही वाकया मौजूदा जमाने के मुस्लिम मुफक्किरीन और कायदीन के साथ भी किसी कदर बदली हुई शक्ल में पेश आया है। जिस तरह सेकुलर मुफक्किरीन को कायनात का सिर्फ जाहिर मिला, उसकी अंदरूनी हकीकत उन्हें नहीं मिली, उसी तरह मुस्लिम मुफक्किरीन के हिस्से में इस्लाम का सिर्फ जाहिरी ढांचा आया, वो इस्लाम की अंदरूनी हकीकत से आशना ना हो सके। आप उन मुफक्किरीन की तकरीरें सुनिए, उनकी सवानह उमरियां पढ़िए, उनकी किताबों का मुताला कीजिए, आपको उनमें हर चीज मिलेगी, मगर वही चीज नहीं मिलेगी जो इस्लाम की असल रूह है। उनके यहां इंसानों से मुलाकात का जिक्र होगा, मगर खुदा की किब्रियाई का एहसास और खुदा से मुलाकात का कहीं जिक्र ना होगा। वो इंसानी आर्ट की बुलंदी और तासीर से मशहूर नजर आएंगे, मगर खुदाई आर्ट की बुलंदी और तासीर से उनके अंदर कोई तमूज पैदा होता हुआ दिखाई नहीं देगा। دنیا کے واقعات کے چرچے سے ان کی زبان و قلم گونج رہی ہوگی، مگر آخرت کے چرچے کا نشان کہیں دکھائی نہیں دے گا۔ وہ قومی مسائل اور ملی مفاخر پر ولولہ انگیز تقریر کرتے ہوئے نظر آئیں گے، مگر خدا کے جلال و جمال پر ولولہ انگیز تقریر کبھی ان کے یہاں سنائی نہ دے گی۔ وہ اپنی حیران کن دریافتوں کا انکشاف کریں گے، مگر کہیں سے اس کا نشان نہیں ملے گا کہ ان پر خدا کا انکشاف ہوا اور خدا کی دریافت نے ان کے اندر ہلچل پیدا کر دی۔ ایمان میں اضافہ۔ ایک سائنسدان نے کہا، فطرت کا مطالعہ میرا مذہب ہے۔ جس دن میں فطرت کی کوئی نئی چیز نہیں دریافت کرتا، میں سمجھتا ہوں کہ وہ دن میں نے ضائع کر دیا۔ یہ اس انسان کا حال ہے جو مخلوقات میں جیتا ہے، پھر اس انسان کا حال اس سے مختلف کیسے ہو سکتا ہے جو خالق میں جیتا ہو؟ جس طرح سائنسداں ہر روز مخلوقات میں کوئی نئی چیز دریافت کرتا ہے، اسی طرح مومن کو ہر روز خالق کی نسبت سے کوئی ایسی چیز پانا چاہیے جو اس کے ایمان میں اضافہ کرنے والی ہو۔ مومن جس روز کوئی نئی چیز نہ پائے، وہ دن گویا اس نے ضائع کر دیا، اس دن گویا خدا سے اس کا رابطہ قائم نہیں ہوا۔ ایمان خدا کی دریافت کا دوسرا نام ہے۔ خدا ایک مسلسل حقیقت ہے جس کی کوئی حد نہیں، اس لیے اس کی دریافت بھی ایک مسلسل واقعہ ہے جس کی کوئی انتہا نہیں۔ جو ایمان اضافہ پذیر نہ ہو، وہ غفلت کی ایک قسم ہے۔ اس کو حقیقی معنوں میں ایمان نہیں کہا جا سکتا۔ جس کا ذہن خدا کی طرف متوجہ ہو، جس کا دل خدا کی طرف لگا ہوا ہو، اس کو بار بار خدا کی نئی تجلیات کا ادراک ہوتا ہے، وہ بار بار خدا کی نئی جھلک پاتا رہتا ہے۔ جس طرح خدا کے کمالات کہیں ختم نہیں ہوتے، اسی طرح مومن کا سفر معرفت بھی کسی حد پر ختم نہیں ہوتا۔ یہ نئی معرفت کبھی ایسی ربانی کیفیت کی صورت میں امٹتی ہے جس سے وہ اس سے پہلے کبھی آشنا نہیں ہوا تھا، کبھی ایسے دعائیہ الفاظ کے روپ میں بے اختیار اس کی زبان پر آ جاتی ہے جو اس سے پہلے اس نے کبھی نہیں سوچا تھا۔ کبھی وہ خدا کی حکمتوں میں سے کسی ایسی حکمت کا راز پا لیتا ہے جو اس سے پہلے اس پر نہیں کھلے تھے۔ کبھی وہ خدا کی قربت کا ایسا تجربہ کرتا ہے جو اس سے پہلے کبھی اس کے علم میں نہیں آئے تھے۔ کبھی اس پر ایسے نئے معنی کا القا ہوتا ہے جس کے اظہار کے لیے اس کے تمام معلوم الفاظ عاجز نظر آنے لگتے ہیں۔ ہر چیز عجیب۔ موجودہ قسم کی چھتری لندن میں سب سے پہلے 1749 میں بنائی گئی۔ اس وقت اس کا تعارف ایک شخص نے ان الفاظ میں کرایا تھا، جب اس کو کھولا جائے تو وہ ایک چھوٹے خیمے کی مانند ہو جاتی ہے، اور جب اس کو بند کیا جائے تو حیرت انگیز طور پر وہ ساری سمٹ جاتی ہے اور لمبائی میں ایک آدمی کے ہاتھ کے برابر ہو جاتی ہے۔ ٹائمز آف انڈیا، 26 مئی 1984۔ موجودہ صدی کی ابتدا میں ہندوستان کے ایک دیہات میں ایک زمیندار کے یہاں پہلی بار ہینڈ پمپ لگایا گیا۔ جب اس کو چلایا گیا اور زمین کے نیچے سے وہ پانی کھینچ کر نکالنے لگا تو ایک دیہاتی عورت نے اس کو دیکھ کر کہا، آدمی صرف موت سے ہارا ہے۔ یعنی آدمی سب کچھ کر سکتا ہے، صرف ایک موت ایسی چیز ہے جس پر قابو پانا اس کے اختیار میں نہیں۔ 200 سال پہلے چھتری اور ہینڈ پمپ آدمی کو انتہائی عجیب معلوم ہوتے تھے، مگر آج آدمی چھتری اور ہینڈ پمپ کو دیکھتا ہے اور اس کے اندر کوئی استجاب پیدا نہیں ہوتا۔ اس کی وجہ یہ ہے کہ اس کو دیکھتے دیکھتے اب وہ اس کا عادی بن چکا ہے۔ کوئی چیز جب بار بار آدمی کے سامنے آتی ہے تو وہ اپنا انوکھا پن کھو دیتی ہے۔ اس کے بعد انتہائی عجیب چیز بھی اس کے لیے غیر عجیب چیز بن کر رہ جاتی ہے۔ یہی معاملہ خدا کی تحقیقات کا ہے۔ موجودہ دنیا میں جو چیز بھی ہے نہایت عجیب ہے، خواہ وہ ایک چھوٹی پتی ہو یا عظیم سمندر ہو، ایک بے نور ذرہ ہو یا روشن آفتاب ہو، مگر آدمی پیدا ہوتے ہی ان کو دیکھتا ہے اور ساری زندگی ہر روز دیکھتا رہتا ہے۔ اس طرح برابر دیکھتے رہنے کی وجہ سے ان کا عجوبہ پن اس کی نظر میں ختم ہو جاتا ہے۔ ان کو دیکھ کر آدمی کے اندر استجاب پیدا نہیں ہوتا۔ اگر انہی چیزوں میں سے کسی چیز کو وہ اچانک ایک روز دیکھے تو وہ احساس حیرت میں ڈوب جائے۔ یہی موجودہ دنیا میں آدمی کا امتحان ہے۔ اس کو ایک درخت کو اس طرح دیکھنا ہے جیسے کہ وہ پہلی بار اچانک اس کے سامنے کھڑا ہو گیا ہو۔ اس کو ایک سورج کو اس طرح دیکھنا ہے جیسے کہ وہ بالکل پہلی بار اس کے سامنے چمک اٹھا ہو۔ ایک چڑیا کے نغمے کو اسے اس طرح سننا ہے جیسے کہ اس کے کان پہلی بار اس کے چہچہے سے آشنا ہوئے ہوں۔ نفی ذات۔ حضرت یوسف علیہ السلام کے قصے کو قرآن میں احسن القصص یعنی بہترین قصہ کہا گیا ہے۔ اس کی وجہ یہ ہے کہ آپ کی زندگی اس بات کی ایک تاریخی مثال ہے کہ کس طرح خدائی مدد واقعات کے دھارے کو پھیر دیتی ہے، وہ ایک اسوائے قصص کو احسن القصص بنا دیتی ہے۔ حضرت یوسف کے دشمنوں نے آپ کو کنویں میں ڈال دیا، مگر خدا نے آپ کو کنویں سے نکال کر مصر کے تخت پر پہنچا دیا، جہاں آپ کے مخالفین نے آپ کی کہانی ختم کرنا چاہی تھی، وہیں سے آپ کی ایک نئی شاندار تر کہانی شروع ہو گئی۔ سورہ یوسف میں آ جناب کا قصہ بیان کرنے کے بعد ارشاد ہوا ہے، یہاں تک کہ جب پیغمبر مایوس ہو گئے اور خیال کرنے لگے کہ ان سے جھوٹ کہا گیا تھا، تو ان کو ہماری مدد آ پہنچی، پھر ہم نے جس کو چاہا بچا لیا اور ہمارا عذاب مجرموں سے ٹالا نہیں جاتا۔ سورہ یوسف آیت 110۔ اس سے معلوم ہوا کہ خدا کی مدد مایوسی کی حد پر پہنچ کر ملتی ہے۔ مایوسی سے مراد وہ مقام ہے جہاں بندہ اپنا سب کچھ دے کر خالی ہو چکا ہو، اس کے پاس مزید کچھ دینے کے لیے باقی نہ رہے۔ جب وہ محسوس کرنے لگے کہ بندگی کی حد ختم ہو گئی، اب وہ درجہ آ گیا ہے جہاں سے خدائی کی حد شروع ہوتی ہے، عین اسی وقت خدا کی مدد آ جاتی ہے۔ ناکامی کی انتہا کامیابی کا آغاز بن جاتا ہے۔ بیج کا ختم ہونا ایک درخت کو وجود دیتا ہے، یہی معاملہ خدا اور بندے کا بھی ہے۔ آدمی خدا کی مدد کا مستحق اس وقت بنتا ہے جبکہ وہ اپنے آپ کو خدا کے لیے مٹا دے۔ جہاں اعتماد خویش ختم ہو جائے، وہاں سے اعتماد علی اللہ کا آغاز ہوتا ہے۔ خدا بلا شبہ سب سے بڑی طاقت ہے، مگر خدا کو پانا ہمیشہ اپنی نفی کی قیمت پر ہوتا ہے۔ آدمی اپنی نفی نہیں کر پاتا، اس لیے وہ خدا کو پانے والا بھی نہیں بنتا۔ خدا ہر چیز کا بدل ہے، خدا کو پانا سب کچھ کو پا لینا ہے۔ مگر انسان کی یہ نادانی بھی عجیب ہے کہ وہ بے کچھ کے لیے سب کچھ کھو دیتا ہے، وہ اپنے آپ کو بچانے کی کوشش میں خدا سے محروم ہو جاتا ہے۔ اللہ کا ذکر۔ ذکر کے معنی یاد کے ہیں۔ اللہ کے ذکر کا مطلب ہے اللہ کی یاد۔ یہ یاد کوئی مصنوعی چیز نہیں، وہ اللہ کی معرفت کا لازمی اور قدرتی نتیجہ ہے۔ جب کوئی آدمی اللہ کو اس کی عظمتوں اور قدرتوں کے ساتھ پاتا ہے، تو اس کے اندر ایک روحانی ہلچل پیدا ہو جاتی ہے۔ اس کے بعد اس کا یہ حال ہو جاتا ہے کہ اس کو ہر وقت اللہ کی یاد آتی رہتی ہے۔ یہ یاد کبھی دل کے اندر تڑپ بن کر ظاہر ہوتی ہے، اور کبھی زبان سے حمد اور شکر اور خشیت کے الفاظ کی صورت میں بے ساختہ نکل پڑتی ہے۔ اسی کیفیت کو اللہ کی یاد کہا جاتا ہے۔ کبھی ایسا ہوتا ہے کہ آدمی اتھا خلا میں ستاروں اور کہکشاؤں کی حرکت پر غور کرتا ہے، وہ پکار اٹھتا ہے کہ وہ خدا بھی کیسا عظیم خدا ہوگا جو اتنے بڑے کارخانے کو اتنی صحت کے ساتھ متحرک کیے ہوئے ہے۔ کبھی وہ درختوں اور پہاڑوں اور دریاؤں کے پرکشش مناظر کو دیکھتا ہے اور ان کے حسن اور معنویت کا ادراک کر کے حیران رہ جاتا ہے۔ آدمی کو اس کے گرد و پیش کی چیزیں بار بار اللہ کی طرف متوجہ کرتی ہیں، اس کے اندر اللہ کی یاد کو جگاتی رہتی ہیں۔ اسی طرح کبھی ایسا ہوتا ہے کہ آدمی اپنی حالت پر غور کرتا ہے، تو اس کو اپنی غلطیوں اور کوتاہیوں کا احساس ہوتا ہے۔ وہ بے تابانہ اپنے رب سے معافی مانگنے لگتا ہے۔ وہ خدا سے کہتا ہے کہ وہ اس کو آخرت کے عذاب سے بچائے اور اس دن اپنی رحمتوں کے سائے میں داخل کرے، جبکہ خدا کی رحمت کے سوا کوئی دوسرا سایہ نہ ہوگا جہاں آدمی پناہ لے سکے۔ کبھی آدمی اپنے عجز اور بے چارگی کو دریافت کرتا ہے اور بے اختیار پکار اٹھتا ہے کہ خدایا، تو قادر مطلق ہے، تو اپنی قدرت سے میرے عجز کی تلافی فرما دے۔ انسان کے دل میں انہی ربانی احساسات کا پیدا ہونا اور ان احساسات کا الفاظ کی صورت میں ٹھل جانا، اسی کا نام ذکر ہے۔ ذکر اللہ کی یاد ہے، سب سے بڑی حقیقت کی یاد۔ جو چیز سب سے بڑی حقیقت کی یاد ہو، اس کا تجربہ بھی سب سے بڑا تجربہ ہوتا ہے۔ اس تجربے کا کسی کے دل پر گزرنا اتنا بڑا واقعہ ہے جس کو لفظوں میں بیان کرنا ممکن نہیں۔ کھونے والا پاتا ہے۔ اگر آپ بمبئی میں ہیں اور کلکتہ جانا چاہتے ہیں تو پہلے آپ کو بمبئی چھوڑنا ہوگا، اس کے بعد ہی آپ کلکتے میں موجود ہو سکتے ہیں۔ جو آدمی خدا کا طالب ہو وہ بھی گویا ایک قسم کا مسافر ہے۔ اگر وہ اپنی منزل پر پہنچنا چاہتا ہے تو اس کی ایک ہی لازمی شرط ہے، یہ کہ وہ اپنی سابقہ جگہ کو چھوڑنے پر راضی ہو جائے۔ اس کے بعد ہی وہ اپنی مطلوب خدائی منزل پر پہنچنے کی خوشی حاصل کر سکتا ہے۔ دنیا کا نظام اس طرح بنا ہے کہ یہاں لینے کے لیے دینا پڑتا ہے، یہاں کھونے میں پانے کا راز چھپا ہوا ہے۔ اگر آپ ایک نفع بخش تجارت کے مالک بننا چاہتے ہیں تو پہلے اپنا اثاثہ اس میں کھپانا پڑے گا۔ اگر آپ اپنے کھیت میں ہری بھری فصل دیکھ کر اپنی آنکھیں ٹھنڈی کرنا چاہتے ہیں تو پہلے اپنے بیج کے ذخیرے کو مٹی میں ملا دینا ہوگا۔ اگر آپ منصوبہ بندی کے تحت دور رس عمل کرنا چاہتے ہیں تو اپنے فوری جذبات کو کچل دینے پر اپنے آپ کو راضی کرنا پڑے گا۔ اگر آپ دولت مند بننا چاہتے ہیں تو ضروری ہوگا کہ آپ اپنے آپ کو فضول خرچی سے باز رکھیں۔ جو ذرہ نہ پھٹے وہ کبھی ایٹمی طاقت نہیں بنتا۔ جو دانا اپنے آپ کو فنا نہ کرے وہ درخت کی صورت اختیار نہیں کرتا۔ جو فرد اپنے ذاتی مفاد کو قربان نہ کرے وہ اجتماعی مفاد کو قائم کرنے کا کریڈٹ نہیں پاتا۔ یہی معاملہ خدا کا بھی ہے۔ کوئی شخص خدا والا اس وقت بنتا ہے جبکہ وہ خدا کی خاطر اپنے آپ کو حذف کر دے۔ جو شخص اپنے وجود کو حذف کرنے کے لیے تیار نہ ہو وہ کبھی خدا والا نہیں بنتا۔ خدا کو پانے کے لیے اپنے آپ کو کھونا پڑتا ہے۔ یہی ایک لفظ میں خدا کو پانے کا راز ہے۔ جو شخص اپنے آپ کو بھی پانا چاہے اور خدا کو بھی، وہ صرف اپنے آپ کو پائے گا۔ ایسا آدمی کبھی خدا کو پانے والا نہیں بن سکتا۔ فیصلے کے دن۔ انڈین ایکسپریس بنگلور کی اشاعت مورخہ 9 ستمبر 1983 کی ایک خبر کا عنوان ہے، چمکدار چیز سونا نہیں۔ خبر میں بتایا گیا کہ مس سبل ڈی سلوا، جو بنگلور میں آرٹلی روڈ پر رہتی ہیں، وہ اپنے گھر پر تھیں۔ تقریباً 45 سال کی ایک عورت ان کے پاس آئی۔ اس کی گود میں 6 مہینے کا ایک بچہ تھا۔ عورت نے مس ڈی سلوا سے کہا کہ اس کا شوہر بہت زیادہ بیمار ہے اور اس کے علاج کے لیے فوری طور پر 5,000 روپے کی ضرورت ہے۔ عورت نے سونے کا ایک ہار اپنی جیب سے نکالا اور کہا کہ میں آپ سے بھیک نہیں مانگ رہی ہوں، میں صرف اس سونے کے ہار کو بیچنا چاہتی ہوں، اگرچہ یہ ہار مجھے بہت عزیز ہے، مگر شوہر کی صحت اس سے زیادہ عزیز ہے۔ اس ہار کی قیمت بازار میں 10,000 روپے سے کم نہیں ہے۔ میں اپنی ضرورت کی بنا پر آپ کو صرف 5,000 میں دے دوں گی۔ مس ڈی سلوا نے ہار لینے سے انکار کیا، لیکن عورت اپنی مجبوری بیان کرتی رہی، یہاں تک کہ اس نے مس ڈی سلوا کو متاثر کر لیا۔ انہوں نے روپیے دے کر ہار خرید لیا۔ اگلے دن مس ڈی سلوا بنگلور کے کمرشل اسٹریٹ پر گئیں اور وہاں ایک سنار کو انہوں نے وہ ہار دکھایا۔ سنار نے وہ ہار لے کر اپنی کسوٹی پر جانچا۔ کسوٹی پر جانچنے کے بعد ہار کی حقیقت کھل گئی۔ مس ڈی سلوا نے بنگلور پولیس کو یہ کہانی سناتے ہوئے کہا کہ سنار نے مجھے بتایا کہ یہ تو پیتل ہے۔ یہی آخرت کا معاملہ بھی ہے۔ موجودہ دنیا میں ہر آدمی اپنے کیے پر مکن ہے۔ ہر آدمی اپنے کام کو سونا سمجھتا ہے، مگر کوئی سونا اسی وقت سونا ہے جبکہ وہ سنار کی کسوٹی پر بھی سونا ثابت ہو۔ آخرت میں خدا ہر آدمی کے عمل کو اپنی کسوٹی پر جانچے گا۔ جس کا عمل وہاں کی جانچ میں سونا ثابت ہوا، اسی کے عمل کی قیمت ہے۔ اور جس کے عمل کے بارے میں یہ کہہ دیا جائے کہ یہ تو پیتل تھا، اس کا سونا اس کے لیے صرف رسوائی اور بربادی کی علامت ہوگا۔ جس چیز کو آدمی آج اتنا قیمتی سمجھے ہوئے ہے، وہ اس کو کسی طرح چھوڑنے کے لیے تیار نہیں۔ اس دن وہ اس سے اتنا بیزار ہوگا کہ وہ چاہے گا کہ کوئی ایسی صورت ہو کہ اس کے اور اس کے عمل کے درمیان جدائی ہو جائے، مگر اس دن جدائی نہ ہو سکے گی۔ جس چیز کو وہ فخر کی چیز سمجھے ہوئے تھا، اس دن وہ اس کے لیے صرف ذلت اور رسوائی کی چیز بن جائے گی۔ اس دن کیا ہوگا؟ خدا ہر چیز کا مالک ہے۔ دنیا میں کسی کو جو کچھ ملتا ہے خدا کے دیے سے ملتا ہے۔ خدا کے سوا کسی کے پاس کوئی چیز ہی نہیں۔ जो वो किसी को दे सके। ऐसी हालत में अगर कुछ लोग ऐसा करें कि एक शख्स को जायज तौर पर मिली हुई चीज को उसे छीनने लगे, तो गोया वो खुदा के दिए को छीन रहे हैं, वो खुदा के मंसूबे को बातिल करना चाहते हैं। दुनिया में एक शख्स को मकान मिले मगर कुछ लोग उसको बेघर करने की साजिशें करें, उसकी मुआश का जायज इंतजाम हो मगर लोग उसकी माशियात को तबाह करने पर उतर आए, उसको इज्जत की जिंदगी हासिल हो मगर लोग उसको बेइज्जत करने की कार्रवाइयां करें, वो सुकून और आफियत के साथ अपने माहौल में रह रहा हो मगर लोग उसको झूठे मुकदमात में उलझा कर उसके सुकून को गारत करने लगें। ऐसा हर वाकया खुदा के इंतजाम में मुदाखलत है। ये बेख्तियार मखलूक का ऐसे खालिक से लड़ना है जो तन्हा और मुकम्मल तौर पर हर किस्म का इख्तियार रखता है। ऐसे वाकयात का मतलब यह है कि खुदा ने चाहा मगर बंदों ने ना चाहा। खुदा ने अपने फैसले के तहत तकसीम रिस्क का एक इंतजाम किया मगर बंदे उस तकसीम को मानने पर राजी ना हुए। खुदा के मुकाबले में बंदों की यह सरकशी मौजूदा दुनिया में बज़ाहिर कामयाब नजर आती है मगर ये कामयाबी सिर्फ इसलिए है कि मौजूदा दुनिया में लोगों को इम्तहान की आज़ादी हासिल है। जैसे ही इम्तहान की मुद्दत खत्म होगी, आदमी अपने आप को इतना बेजोर पाएगा कि उसके पास अल्फाज भी ना होंगे कि वो किसी के खिलाफ बोले, उसके पास दिल भी ना होगा कि किसी को मलिया मेट करने का मंसूबा बनाए। मौजूदा दुनिया में इंसान को आज़ादी हासिल है, यहाँ किसी के लिए ये मुमकिन है कि वो खुदा के चाहे को बातिल करे, वो खुदा के तकसीम रिस्क को खंडित करने की कोशिश करे। मगर ऐसे लोगों का हाल उस वक्त क्या होगा जब इम्तहान की मौजूदा आज़ादी खत्म हो चुकी होगी, जब वही होगा जो खुदा चाहे और वो ना हो सकेगा जो खुदा ना चाहे। उस रोज खुदा कहेगा, मैं देता हूं जिसको चाहूं, अब जिसको करना है मेरे चाहे को बातिल करे। दौलत का फरेब। कुआलालंपुर के अखबार न्यू स्ट्रीट टाइम्स की अशाद 28 जुलाई 1984 में खबर नजर से गुजरी। एक अतालवी नजाद अमरीकी कारपेंटर वेनेरो पेगेनो, जिसकी उम्र 63 साल है, वो न्यूयॉर्क के करीब रहता है। वो 8 साल से बेरोजगार था और यूनियन की पेंशन से अपना काम चला रहा था। उसके पास इतनी रकम भी ना थी कि अपने मकान से मुतसिल जमीन पर हस्बे मंशा टमाटर की काश्त कर सके। मस्कूरा कारपेंटर ने लॉटरी का एक टिकट खरीदा। 27 जुलाई 1984 को अचानक उसे मालूम हुआ कि उसको अव्वल इनाम मिला है। ये इनाम $20 मिलियन था। ये अब तक के लॉटरी इनामों में दुनिया भर में सबसे बड़ा इनाम है। इनाम की खबर सबसे पहले टेलीविजन पर आई, उसके फौरन बाद उसके लिए प्रेस कॉन्फ्रेंस की गई। उसने अखबार नवेशियों को बताया कि खबर को सुनकर मैं शशतर रह गया। मैं बार बार अपने नंबर को ऐलानशुदा नंबर से मिलाकर चेक करता रहा और अभी तक मुझे यकीन नहीं है कि ये इनाम मुझको मिला है। खबर सुनकर वो भागकर अंदर कमरे में गया और अपनी बीवी को जगाकर कहा कि मेरा ख्याल है कि हम लोग करोड़पति हो गए हैं। उसने अखबार नवीसियों से कहा कि मुझको जो जरूरत थी वो मैंने पा लिया। मैंने अपना मकान पा लिया, मैंने अपने टमाटर पा लिए। दुनिया में आदमी के पास दौलत हो तो उसका हर काम पूरा हो जाता है, इसलिए आदमी समझता है कि दौलत सब कुछ है। दौलत मिल जाए तो आदमी समझता है कि उसने सब कुछ पा लिया। हालांकि सब कुछ पाना यह है कि आदमी आखिरत में खुदा की रहमतों को पाले। मौत से पहले की जिंदगी में आदमी जिन मसाइल से दो चार है, उनसे बिल्कुल मुख्तलिफ वो मसाइल होंगे जिनसे आदमी मौत के बाद जिंदगी में दो चार होगा। आज दौलत की अहमियत है, उस वक्त ईमान और अमल साले की अहमियत होगी। आज चीजें बाजार से हासिल होती हैं, उस वक्त तमाम चीजें खुदा की रहमत के खजाने से मिलेंगी। आज मादी कवानीन के तहत आदमी को जो मकाम मिलता है, उस वक्त इखलाकी कवानीन ये फैसला करेंगे कि आदमी को क्या मिले और क्या ना मिले। घाटे वाला। कुरान में इरशाद हुआ है, कहो क्या मैं बताऊं कि आमाल के एतबार से सबसे ज्यादा घाटे में कौन लोग हैं। वो लोग जिनकी कोशिशें दुनिया की जिंदगी में खोई गईं और वो इसी ख्याल में रहे कि वो अच्छा काम कर रहे हैं। ये वो लोग हैं जिन्होंने अपने रब की निशानियों का और उससे मुलाकात का इनकार किया, बस उनके आमाल जाया हो गए। ہم قیامت کے دن ان کے اعمال کا کچھ وزن قائم نہ کریں گے۔ الکہف، تمام محرومیوں میں سب سے زیادہ عجیب محرومی وہ ہے جبکہ آدمی کمائی کرے مگر اس کو اس کا حاصل نہ ملے، وہ مہینہ بھر محنت کرے مگر وہ کوئی تنخواہ نہ پائے، وہ تجارت میں اپنی ساری پونجی لگائے مگر اسے کچھ نفع حاصل نہ ہو، وہ ارمانوں کے ساتھ اپنا گھر بنائے مگر اس میں اس کو چین کے ساتھ رہنا نصیب نہ ہو۔ اگر کسی آدمی کے ساتھ ایسا حادثہ گزرے تو وہ بالکل بجھ کر رہ جاتا ہے، اس کے اعضا شل ہو جاتے ہیں، اپنی محنت کے آخری نتیجے کو اپنی آنکھوں کے سامنے برباد ہوتے دیکھنا اتنا بڑا حادثہ ہے جس کو کوئی بھی شخص برداشت نہیں کر سکتا۔ یہ دنیا میں اعمال کی بربادی کا حال ہے، پھر آخرت میں جب آدمی اپنے اعمال کو ابدی طور پر برباد ہوتے ہوئے دیکھے گا تو اس کا کیا حال ہوگا؟ جب وہ دیکھے گا کہ عمر بھر کی محنت سے بنایا ہوا اس کا ڈھانچہ اچانک ٹھہ پڑا، اس کی خوش گمانیوں کا قلعہ ایک ہی جھٹکے میں ہمیشہ کے لیے مسمار ہو گیا، جب وہ دیکھے گا کہ دنیا میں محنت کے ساتھ حاصل کی ہوئی کمائی آخرت میں اپنا کوئی وجود نہیں رکھتی، دنیا میں کھڑا کیا جانے والا عظمتوں کا گنبد آخرت میں گرا ہوا پڑا ہے، دنیا میں جمع کی ہوئی نیک نامی آخرت میں بالکل بے قیمت ہو چکی ہے۔ جس آدمی نے اپنی دوڑ دھوپ کو صرف دنیا میں لگایا ہو اس کا آخرت میں یہی حال ہوگا کہ وہاں وہ بالکل مفلس بن کر کھڑا ہوگا، وہاں اس کی حیثیت صرف ایک لٹے پٹے انسان کی ہوگی۔ یہ منظر آدمی کے لیے ناقابل برداشت حد تک سخت ہوگا، کامیابیوں پر فخر کرنے والے ناکامی کے گڑھے میں گرے ہوئے ہوں گے، ترقیات پر ناز کرنے والے ایسے بدحال دکھائی دیں گے جیسے انہوں نے کبھی ترقی کا نام بھی نہیں سنا تھا۔ انسان کا المیہ۔ ڈاکٹر اتم پرکاش ہندوستان کے ایک نامور سرجن تھے، وہ آل انڈیا انسٹیٹیوٹ آف میڈیکل سائنسز میں شعبہ سرجری کے ہیڈ تھے۔ ڈاکٹر پرکاش کو پدم بھوشن کا انعام ملا تھا۔ سرجری کی عالمی کانفرنس 17 فروری کو دہلی میں ہونے والی تھی جس کی صدارت کی کرسی ان کا انتظار کر رہی تھی، مگر 14 فروری کو ان پر دل کا دورہ پڑا اور ہسپتال پہنچتے پہنچتے ان کا انتقال ہو گیا۔ اس وقت ان کی عمر صرف 54 سال تھی۔ سرجری پر ہونے والی ورلڈ کانفرنس کی کامیابی ان کے ذاتی وقار کو بہت زیادہ بڑھا دیتی، اس بنا پر وہ اس کے معاملات میں غیر معمولی دلچسپی لے رہے تھے۔ انہوں نے راشٹرپتی سنجیو ریڈی کو آمادہ کر لیا تھا کہ وہ کانگریس کا افتتاح کریں، مگر جب سارے انتظامات مکمل ہو چکے تو راشٹرپتی بھون سیکریٹریٹ سے بتایا گیا کہ راشٹرپتی ان کے اجلاس میں صرف اس وقت شرکت کر سکیں گے جبکہ مرکزی وزیر صحت بھی وہاں موجود ہوں، پروٹوکول یعنی آداب شاہی کے مطابق ایسا ہونا ضروری ہے۔ اس سے پہلے ڈاکٹر پرکاش کے منصوبے میں وزیر صحت کو بلانا شامل نہ تھا، مگر اب ضروری ہو گیا کہ وزیر صحت کو بھی شرکت اجلاس کی دعوت دی جائے۔ ڈاکٹر پرکاش نے وزیر صحت کے دفتر کا طواف شروع کیا، مگر اب یہاں دوسری رکاوٹ حائل تھی، وزیر صحت اجلاس میں شرکت پر راضی نہ ہو سکے۔ ایک ایسے اجلاس میں شرکت کرنا ان کی عزت نفس کے خلاف تھا جس کے اولین پروگرام میں ان کو شامل نہ کیا گیا ہو۔ یہ صدمہ ڈاکٹر اتم پرکاش کے لیے اتنے سخت ثابت ہوئے کہ اجلاس کے 3 دن پہلے ان پر دل کا سخت دورہ پڑا اور اسی میں ان کا انتقال ہو گیا۔ کوئی شخص اپنے وقت سے پہلے نہیں مرتا، مگر ایک اخباری مبصر ہندوستان ٹائمز 16 فروری 1982 کے یہ الفاظ بالکل درست ہیں کہ موت کے طویل سفر پر روانہ ہونے سے پہلے وہ دہلی کے سب سے زیادہ پریشان آدمی تھے۔ آج آدمی وقار کے کھونے کو بھی برداشت نہیں کر پاتا، پھر آنے والی دنیا میں آدمی کا کیا حال ہوگا جب اس کو بھوک اور پیاس لگے گی مگر وہاں کھانا نہ ہوگا جس کو وہ کھائے اور پانی نہ ہوگا جس سے وہ اپنی پیاس بجھائے، وہ تیز دھوپ میں چل رہا ہوگا مگر اس کے لیے کوئی سایہ نہ ہوگا جس کے نیچے وہ پناہ لے، عذاب اس کو چاروں طرف سے گھیرے ہوئے ہوگا مگر وہاں کوئی مددگار نہ ہوگا جو اس کی مدد کو پہنچے۔ آہ وہ انسان جو کنکری کی چوٹ کو برداشت نہیں کر پاتا حالانکہ اس کے اوپر مصیبتوں کا پہاڑ ٹوٹ کر گرنے والا ہے۔ موت کا حملہ۔ سکندر اعظم یونانی بادشاہ فلپ کا لڑکا تھا، اس نے تخت ملنے کے بعد 10 سال کی مدت میں اس زمانے کی معلوم دنیا کا بیشتر حصہ فتح کر ڈالا۔ مصر کا شہر اسکندریہ اس کے فتح مصر کی یادگار کے طور پر اب بھی موجود ہے، مگر بالآخر اس کا انجام کیا ہوا؟ وہ عراق کے قدیم شہر بابل کے ایک محل میں اسی طرح بے بسی کے ساتھ مر گیا جس طرح ایک غریب اور کمزور آدمی اپنی جھوپڑی میں مرتا ہے۔ اس نے اپنی زندگی میں جو چاہا وہ پایا، اور پھر سب کچھ پا کر خالی ہاتھ اس دنیا سے چلا گیا۔ اس کی وسیع سلطنت اس کے مرنے کے بعد اس کے تین فوجی سرداروں میں تقسیم ہو گئی، کیونکہ اس کا واحد بیٹا اس کی زندگی میں قتل کیا جا چکا تھا۔ سکندر کی عظمت کا یہ حال تھا کہ جولیس سیزر ایک بار اسپین میں سکندر کے مجسمے کے سامنے سے گزرا تو اس کو دیکھ کر وہ بے اختیار رونے لگا۔ اس نے کہا کہ سکندر نے جو فاتحانہ کارنامے 10 برس کی مدت میں انجام دیے، اس کا 10واں حصہ بھی میں اب تک انجام نہ دے سکا۔ سکندر مخالفت کو بالکل برداشت نہیں کرتا تھا، اس کا نظریہ تھا کہ مخالفت شروع ہوتے ہی اس کو فوراً کچل دینا چاہیے۔ کہا جاتا ہے کہ سکندر کی غیر معمولی فتوحات کا باعث اس کی برق رفتاری تھی، اچانک پہنچ کر دشمن کو دبوچ لینے کی صلاحیت اس کے اندر دنیا کے تمام جنرلوں سے زیادہ تھی، مگر موت اس سے بھی زیادہ تیز رفتار ثابت ہوئی۔ 13 جون 323 قبل مسیح کو جب موت اس کے اوپر حملہ آور ہوئی تو اس کے لیے اس کے سوا کوئی چارہ نہ تھا کہ وہ اپنے آپ کو بالکل بے بسی کے ساتھ موت کے حوالے کر دے۔ موت اس لیے آتی ہے کہ وہ انسان کو بتائے کہ وہ خدا کے آگے کس قدر بے بس ہے۔ آدمی ہر روز اپنے چاروں طرف موت کے واقعات کو دیکھتا ہے، مگر وہ اس سے کوئی سبق نہیں لیتا۔ وہ زندگی کی اس سب سے بڑی حقیقت کو بھولا رہتا ہے، یہاں تک کہ موت آ کر اس سے خود اس مہلت کو چھین لیتی ہے کہ وہ سوچے اور اس سے سبق لے۔ موت آدمی کے لیے سب سے بڑا سبق ہے، مگر موت سے آدمی سب سے کم جو چیز لے رہا ہے وہ یہی ہے۔ 5 سیکنڈ کا فاصلہ۔ 2 جون 1979 کو راقم الحروف میرٹھ میں تھا، شام کا وقت تھا۔ میں اور مولانا شکیل احمد قاسمی صاحب بازار کی سڑک پر ایک ساتھ جا رہے تھے۔ اس کے بعد اچانک ایک واقعہ ہوا۔ ہمارے سامنے ایک مکان کے آگے کا حصہ دھماکے کے ساتھ گر پڑا، اینٹ اور پتھر سڑک پر ڈھیر ہو گئے۔ اس وقت ہم دونوں جائے حادثہ پر بمشکل 5 سیکنڈ کی مسافت پر تھے۔ اگر ہم 5 سیکنڈ آگے ہوتے یا مکان 5 سیکنڈ بعد گرتا تو یقیناً ہم دونوں اس کی زد میں آ جاتے۔ ہمارا سفر شاید درمیان میں ہی ختم ہو جاتا، جس کی منزل ہم نے بہت آگے سمجھ رکھی تھی۔ میں نے سوچا آدمی اور اس کی موت کے درمیان صرف 5 سیکنڈ کا فاصلہ ہے۔ کسی بھی آدمی کے لیے ہر آن یہ اندیشہ ہے کہ اس کا 5 سیکنڈ کا سفر پورا ہو جائے اور اچانک وہ اپنے آپ کو دوسری دنیا میں پائے۔ آدمی اگر اچھی طرح اس بات کو جان لے کہ اس کے اور موت کے درمیان صرف 5 سیکنڈ کا فاصلہ ہے تو اس کی دنیا بالکل بدل جائے، وہ ایک اور ہی قسم کا انسان بن جائے، وہ دنیا میں رہتے ہوئے آخرت میں جینے لگے۔ زندگی کا راز یہ ہے کہ آدمی اس بات کو جان لے کہ وہ ہر وقت موت کے کنارے کھڑا ہوا ہے۔ ایسی موت جس کے بعد آدمی حدیث کے الفاظ میں یا تو جنت کے باغوں میں سے ایک باغ میں داخل ہو جاتا ہے یا دوزخ کے گڑھوں میں سے ایک گڑھے میں جا گرتا ہے۔ آدمی کا ہر قدم اس کو 2 انتہائی انجام میں سے کسی ایک انجام کے قریب پہنچا رہا ہے، مگر انسان اتنا بے حس بنا ہوا ہے کہ اس کو اس کی خبر نہیں۔ لوگ جھوٹی خدا پرستی پر بھروسہ کیے ہوئے ہیں، حالانکہ آخرت میں صرف حقیقی خدا پرستی کسی شخص کے کام آئے گی۔ حقیقی خدا پرستی یہ ہے کہ آدمی اس طرح اللہ سے ڈرنے لگے کہ وہ اس کے ذہن پر چھا جائے، وہ اس کے صبح و شام کا نگراں بن جائے، وہ جو کچھ کرے یہ سمجھ کر کرے کہ وہ خدا کے سامنے ایسا کر رہا ہے۔ اس کو دنیا سے زیادہ آخرت کی فکر ستانے لگے۔ ناتمام کہانی۔ مسٹر پی این پھاٹک ایک بے حد محنتی آدمی تھے۔ وہ انگریزی اخبار ہندوستان ٹائمز نئی دہلی میں ایک معمولی ملازم کے طور پر 1958 میں داخل ہوئے اور آخر میں اس کے کمپوزنگ شعبے کے ڈپٹی سپرنٹینڈنٹ بن گئے۔ وہ غالباً مزید ترقی کرتے، مگر 27 دسمبر 1984 کو حرکت قلب بند ہونے سے ان کا انتقال ہو گیا۔ مرنے کے وقت ان کی عمر صرف 50 سال تھی۔ ہندوستان ٹائمز 28 دسمبر 1984 میں ان کی اچانک موت کی خبر دیتے ہوئے یہ الفاظ درج ہیں کہ وہ اپنے موجودہ عہدے پر محض سخت محنت کے ذریعے پہنچے تھے۔ مسٹر پھاٹک نے الہ آباد میں تعلیم حاصل کی، اس کے بعد چند سال تک وہ ٹائمز آف انڈیا اور انڈین ایکسپریس میں رہے۔ उसके बाद 1958 में वो हिंदुस्तान टाइम्स के अमले में दाखिल हुए। यहां उन्हें जमकर काम करने और मेहनत करने का मौका मिला। 25 साल मेहनत के बाद वो अखबार में एक बड़े ओहदे पर पहुंच गए, मगर अभी वो इस ओहदे पे जमे भी नहीं थे कि अचानक मौत का वक्त आ गया। ये एक मिसाल है जो बताती है कि मौजूदा दुनिया में इंसान कैसे अजीब अलमिये से दोचार है। इंसान बेपनाह मेहनत करता है, वो अपनी पूरी ताकत खर्च करके तरक्की के आला मकाम पर पहुंचता है, मगर अपनी कोशिशों के आखिरी अंजाम से फायदा उठाने का अभी आगाज भी नहीं होता कि उसकी मौत आ जाती है। जिंदगी का यह खात्मा कितना दर्दनाक है, मगर कोई शख्स इस पर गौर नहीं करता। हर आदमी दोबारा उसी दर्दनाक कहानी को लिखना चाहता है जिसको उसके पेशरों ने लिखना चाहा था, और वो उसको लिखने में कामयाब ना हुआ। तमाम इंसानों की कहानी नामुकम्मल कहानी है, मगर कोई नहीं जिसको ये सवाल बेचैन करे कि इसका राज क्या है और वो कौन सा तरीका है जिसको इख्तियार करके इंसान की कहानी मुकम्मल कहानी बन सके। हर इंसान इस दुनिया में एक नातमाम कहानी है। हर इंसान अपनी मंजिल पर पहुंचकर अचानक बेमंजिल हो जाता है। जिंदगी की ये बेअंजामी कैसी अजीब है, और इससे ज्यादा अजीब यह है कि किसी को अपनी बेअंजामी की फिक्र नहीं। मौत को याद करो, कछुआ 500 साल तक जिंदा रहता है, दरख्त 1000 साल तक जमीन पर खड़ा रहता है, पहाड़ और दरिया करोड़ों साल तक अपनी शान को बाकी रखते हैं, मगर इंसान की उम्र 50 साल या 100 साल से ज्यादा नहीं। इंसान जो बज़ाहिर तमाम मखलूकात में सबसे ज्यादा अशरफ और अफजल है, वो सबसे कम जिंदगी पाता है। इससे भी ज्यादा अजीब बात यह है कि ये मुख्तसर जिंदगी भी नाकामियों की एक मुसलसल दास्तान के सिवा और कुछ नहीं। आदमी की जिंदगी गम और दुख से इतनी ज्यादा भरी हुई है कि खुशी के लम्हात गफलत की चंद झलकियों से ज्यादा हकीकत नहीं रखते। बीमारी, हादसा, बुढ़ापा, उम्मीदों की मुसलसल पामाली का नाम जिंदगी है, और बिलाखिर इस किस्म के दर्दनाक अयाम गुजारते हुए एक दिन मौत के आगे शिकस्त खा जाना। एक गरीब को यह हसरत होती है कि उसके पास बड़ा मकान नहीं, उसके पास जरूरियात जिंदगी के लिए काफी पैसा नहीं, मगर दूसरी तरफ उन लोगों का हाल भी बहुत ज्यादा मुख्तलिफ नहीं जिनको एक गरीब आदमी रश्क की नजर से देखता है। दौलतमंद आदमी के लिए पैसा होना उससे ज्यादा बड़े मसाइल पैदा करता है जो गरीब को पैसा ना होने की सूरत में नजर आते हैं। एक मशहूर आदमी जिसके गिर्द इंसानों की भीड़ लगी हुई हो, अंदर से इस कदर बेचैन होता है कि रात को गोली खाए बगैर उसे नींद नहीं आती। गरज इस दुनिया में हर आदमी दुखी है, कोई एक सूरत में और कोई दूसरी सूरत में। बिलफर्ज कोई शख्स नामवाफे हालात से बच जाए और उस खुशकिस्मती को हासिल कर ले जिसको सुख और चैन कहते हैं, तब भी कितने दिन तक। अगर कोई शख्स इत्तेफाकी असबाब के तहत खुशियों का खजाना अपने गिर्द जमा कर ले तो वो भी बस सुबह से शाम तक के लिए होगा। उसके बाद अचानक मौत का बेरहम फरिश्ता आएगा और उसको इस तरह पकड़ लेगा कि ना उसकी दौलत उसको बचा सकेगी और ना उसकी फौज। हवाई जहाज के मुसाफिर पर भी मौत उसी तरह काबू पा लेती है जिस तरह एक पैदल चलने वाले आदमी पर। वो आलीशान महलों में भी उसी तरह फातिहाना दाखिल हो जाती है जिस तरह एक टूटे फूटे मकान में। मौत आदमी की सबसे बड़ी मजबूरी है। मौत आदमी को याद दिलाती है कि वो आज से ऊपर उठकर सोचे, वो कामयाबी को जिंदगी के उस पार तलाश करे। कामयाब वो है जो मौत से ये सबक ले ले। जो शख्स ये सबक लेने से महरूम रहे, उसकी खुशियों के चराग बहुत जल्द बुझ जाएंगे। वो अपने आप को एक ऐसे भयानक अंधेरे में पाएगा जहां वो अबदुल आबाद तक ठोकरे खाता रहे और कभी उससे निकल ना सके। जब मौत जहनी तिलस्म को तोड़ देगी। ईरान में फरवरी 1979 में शाह मुखालिफ अनासिर गालिब आ गए। उसके बाद खुफिया इनकलाबी अदालतें कायम हुई। सरसरी समात के बाद उन अफसरों को गोली मारकर हलाक किया जाने लगा जिन्होंने शाह के हुक्म की तामील में शाह मुखालिफ अनासिर को कुचलने की कोशिश की थी। इस सिलसिले में जो खबरें आ रही हैं उनमें बड़ी इबरत का सामान है। जनरल रबी शाह खुफिया पुलिस सादात में आला अफसर थे। 9 अप्रैल 1979 को तेहरान में उनको गोली मारकर हलाक कर दिया गया। ईरान की नई इनकलाबी हुकूमत में उन पर मुकदमा चलाया गया था। रॉयटर के मुताबिक उन्होंने अपने बयान में अदालत से कहा, मुझे अफसोस है کہ میں شاہ ایران کے احکام کی تعمیل کرتا رہا۔ میں اس کے بے حقیقت ہونے کو صرف اس وقت جان سکا جبکہ اس کو جاننے کا وقت نکل چکا تھا۔ یہی صورت زیادہ بڑے پیمانے پر موت کے وقت پیش آتی ہے۔ آدمی اپنی خواہشوں کے پیچھے دوڑتا رہتا ہے یہاں تک کہ موت کا وقت آ جاتا ہے۔ اس وقت اس کی آنکھ کھلتی ہے۔ اب اس کو معلوم ہوتا ہے کہ جن خوشنما خیالات اور خوبصورت الفاظ کے سہارے وہ جی رہا تھا ان کی کوئی حقیقت نہ تھی۔ موت کے جھٹکے کے بعد اچانک وہ ہوش میں آ جاتا ہے، مگر اب اس کا ہوش میں آنا بیکار ہوتا ہے کیونکہ یہ بدلہ پانے کا وقت ہوتا ہے، نہ کہ عمل کرنے کا۔ اسی طرح رائٹر کے مطابق ایک اور ملزم جنرل خواجہ نوری نے عدالت کے سامنے صفائی پیش کرتے ہوئے کہا، خبروں پر بھاری سینسر قائم ہونے کی وجہ سے میں حقیقی صورتحال سے بالکل بے خبر رہا۔ آخرت کے اعتبار سے بھی انسان کا حال یہی ہے۔ آدمی اپنے خیالات میں اس طرح گم رہتا ہے کہ اس کو باہر کے حقائق دکھائی نہیں دیتے۔ وہ اپنی خواہشات کے خول میں بند رہتا ہے۔ وہ لفظی توجیہات وضع کرتا ہے اور ان کے سہارے جیتا رہتا ہے۔ وہ اپنے مطابق حق اور ناحق کا ایک خود ساختہ ڈھانچہ گھڑتا ہے اور اپنے آپ کو اس کے حسب حال پا کر خوش ہوتا رہتا ہے۔ وہ اپنی خوش خیالیوں اور دنیاوی کامیابیوں کے مطابق اپنے گرد ایک فرضی حالہ بنا لیتا ہے اور اس کے اندر اس طرح صبح و شام کرتا رہتا ہے جیسے وہ ابدی حصار میں آ گیا ہے۔ آدمی اسی طرح اپنی زندگی کے دن گزارتا رہتا ہے یہاں تک کہ موت آ کر اس کے ذہنی فریب کا پردہ پھاڑ دیتی ہے۔ اب اس کو معلوم ہوتا ہے کہ وہ جس فکری گھروندے میں جی رہا تھا وہ فرضی تلسمات کے سوا اور کچھ نہ تھا۔ وہ جن الفاظ کو لکھ اور بول رہا تھا وہ معنی سے بالکل خالی تھے۔ وہ جن کاموں میں مشغول تھا وہ عالم آخرت کے اعتبار سے کوئی قیمت نہ رکھتے تھے۔ جن مشاغل پر اس نے خدا اور اسلام کا بورڈ لگا رکھا تھا وہ محض اس کی ایک ذاتی تجارت تھی۔ وہ صرف اپنی انا کی تسکین کے لیے متحرک تھا، نہ کہ حقیقتاً خدا کی رضا کے لیے۔ 60 کلومیٹر۔ جابر حسین ایک ریلوے گارڈ تھے۔ ان کی ملازمت کی مدت پوری ہو چکی تھی۔ 17 جولائی 1981 کو وہ اندور بلاسپور ایکسپریس لے کر روانہ ہوئے۔ یہ گارڈ کی حیثیت سے ان کا آخری سفر تھا کیونکہ اگلے دن 18 جولائی سے وہ ریٹائر ہونے والے تھے۔ ریٹائرمنٹ کے بعد انہوں نے اپنی زندگی کا پورا نقشہ بنا رکھا تھا۔ ان کا خیال تھا کہ اب وہ اپنے اس نقشے کو زیر عمل لانے کے کنارے پہنچ چکے ہیں۔ ریلوے گارڈ کی حیثیت سے اپنی ڈیوٹی کے آخری سفر پر روانہ ہوتے ہوئے انہوں نے اپنے دوستوں سے کہا، کل سے میری دوسری زندگی شروع ہوگی۔ یہ سفر جابر حسین کے لیے واقعی آخری سفر تھا اور اس کے بعد ہی ان کی دوسری زندگی شروع ہو گئی، مگر اس معنی میں نہیں جس میں کہ انہوں نے سمجھا تھا، بلکہ کسی اور معنی میں۔ ان کی ایکسپریس ٹرین اپنی منزل سے 60 کلومیٹر کے فاصلے پر تھی کہ پیچھے سے آنے والی ایک مال گاڑی ان کی ٹرین سے ٹکرا گئی۔ گارڈ کا ڈبہ چکنا چور ہو گیا۔ جابر حسین فوراً ہلاک ہو گئے۔ ایک ریلوے افسر نے اس حادثے پر تبصرہ کرتے ہوئے کہا، جابر حسین نے اگر 60 کلومیٹر اور طے کر لیا ہوتا تو ریلوے ملازم کی حیثیت سے ان کا سفر پورا ہو جاتا۔ انڈین ایکسپریس، 18 جولائی 1981۔ یہی اس دنیا میں ہر آدمی کا حال ہے۔ ہر آدمی اپنی زندگی کو لمبی تصور کیے ہوئے ہے۔ وہ سمجھتا ہے کہ اس کا سفر 60 کلومیٹر کے بعد پورا ہوگا، مگر موت کا فرشتہ اس کو 60 کلومیٹر سے پہلے ہی پکڑ لیتا ہے۔ ہر آدمی موجودہ دنیا میں اپنی کل کی تعمیر کا ایک نقشہ لیے ہوئے ہے، مگر اچانک موت آ کر اس کو بتاتی ہے کہ اس کی کل اس دنیا میں شروع نہیں ہوتی، جہاں 17 جولائی کے بعد 18 جولائی اور 18 جولائی کے بعد 19 جولائی کی تاریخیں آتی ہیں، بلکہ اس کی کل اس ابدی دنیا میں شروع ہوتی ہے جہاں دنیا کے کیلنڈر لپیٹ کر رکھ دیے جاتے ہیں۔ آدمی جہاں اپنے سفر کو ختم سمجھ رہا ہے وہیں سے اس کے حقیقی سفر کا آغاز ہوتا ہے۔ کیسا عجیب! کرناٹک کے گورنر مسٹر گووند نارائن کی لڑکی نندنی کی عمر ابھی صرف 38 سال تھی کہ 16 ستمبر 1981 کو نئی دہلی میں اس کا انتقال ہو گیا۔ ایک ہنستی ہوئی زندگی اچانک خاموش ہو گئی۔ نندنی بہت ذہین اور تندرست تھی۔ اس کی تعلیم خالص انگریزی طرز پر ہوئی۔ اس کے بعد اس نے امریکہ سے جرنلزم یعنی صحافت کی ڈگری حاصل کی۔ وہ ہندوستان ٹائمز میں سینئر رپورٹر تھی۔ اپنی مختلف خصوصیات کی وجہ سے नंदिनी अपने अखबारी साथियों के दरमियान बहुत मकबूल थी। उसके एक साथी के अल्फाज में नंदिनी की जिंदगी का नजरिया ये था, वो जिंदगी से आखिरी हद तक प्यार करती थी और जिंदगी के साथ आखिरी हद तक रहना चाहती थी। नंदिनी की वफात पर उसके साथी रिपोर्टरों ने एक याददाश्त हिंदुस्तान टाइम्स 17 सितंबर 1981 में शाया की। उस याददाश्त के खात्मे पर वो लिखते हैं, नंदिनी की मौत इस हकीकत की एक बेरहम याद दहानी है कि हर आदमी का एक बेहद मुकर्रर वक्त है। कैसी अजीब बात है, एक जीती जागती जिंदगी अचानक बुझ जाती है। एक हंसता हुआ चेहरा एक लम्हे में इस तरह खत्म हो जाता है जैसे कि वो मिट्टी से भी ज्यादा बेकीमत था। हौसलों और तमन्नाओं से भरी हुई एक रूह दफातन इस तरह नजर से हटा दी जाती है जैसे उसके हौसलों और तमन्नाओं की कोई हकीकत ही ना थी। जिंदगी किस कदर बामायने है मगर इसका अंजाम उसको किस कदर बेमायने बना देता है। आदमी बज़ाहिर कितना आजाद है मगर मौत के सामने वो कितना मजबूर नजर आता है। इंसान अपनी ख्वाहिशों और तमन्नाओं को कितना ज्यादा अजीज रखता है मगर कुदरत का फैसला उसकी ख्वाहिशों और तमन्नाओं को कितनी बेरहमी से कुचल देता है। आदमी अगर सिर्फ अपनी मौत को याद रखे तो वो कभी सरकशी ना करे। कामयाब इज्तिमाई जिंदगी का वाहिद रास ये है कि आदमी अपनी हद के अंदर रहने पर राजी हो जाए, और मौत बिलाशुबा इस हकीकत की सबसे बेहतर और सबसे बड़ी मुअल्लिम है। मौत का मरहला। मौत का लम्हा तमाम काबिल कयास और नाकाबिल कयास लम्हात से ज्यादा शदीद है। हर दूसरी मुसीबत जिसके लिए आदमी परेशान होता है उस मुसीबत के मुकाबले में हीच है जो मौत की सूरत में उसके सामने आने वाली है। मौत जिंदगी के सख्त तरीन मरहले की तरफ सफर है। ये कामिल बेख्तियारी, कामिल बेसरो सामानी और कामिल बेमददगारी के मरहले में दाखिल होना है। दुनिया की हर तकलीफ की एक हद होती है। मौत हमको एक ऐसी दुनिया में दाखिल कर देती है जिसकी तकलीफों और मुसीबतों की कोई हद नहीं। मौजूदा दुनिया में भी आदमी बाएतबार हकीकत इसी हाल में है। इंसान अपनी जात के एतबार से इतना कमजोर है कि वो मामूली नाखुशगवारी को भी बर्दाश्त नहीं कर सकता। एक सुई का चुभना, एक दिन की भूख प्यास, चंद दिन के लिए नींद न आना भी उसके पूरे वजूद को तड़पा देता है। ताहम मौजूदा दुनिया में उसको उसकी जरूरत के मुताबिक तमाम चीजें हासिल हैं, इसलिए वो अपनी बेचारगी को भूला रहता है। वो अपनी हकीकत से ना आशना रहता है। अगर आदमी से मौजूदा दुनिया छीन ली जाए, जहां पानी और गिजा है, जहां हवा और रोशनी है, जहां फितरत की कुवतों को मसखर करके तमद्दुन बनाने के इम्कानात हैं, अगर मौजूदा दुनिया आदमी से छीन ली जाए तो खला के किसी दूसरे मकाम पर वो अपने लिए इस किस्म की एक और दुनिया की तख्लीक नहीं कर सकता। इसके बाद उसका अंजाम इसके सिवा कुछ ना होगा कि वो अंधेरे में भटकता रहे। दुनिया में आदमी पर मुसीबत पड़ती है तो वो आहो वावेला करता है, लेकिन अगर वो आने वाले दिन को जाने तो वो कहेगा कि खुदाया जो कुछ बीत रहा है उससे कहीं ज्यादा सख्त है वो जो बीतने वाला है। दुनिया में आदमी को इज्जत और आराम हासिल हो तो वो फख्र और घमंड में मुब्तला हो जाता है, लेकिन अगर वो आने वाले लम्हात को जाने तो वो कह उठेगा कि खुदाया इस इज्जत और आराम की कोई हैसियत नहीं अगर आने वाले तवील तर मरहले में वो बाकी ना रहे। मौत हमारी जिंदगी का खात्मा नहीं, वो एक नए मरहले हयात का आगाज है। ये नया मरहला किसी के लिए तमाम मुसीबतों से ज्यादा बड़ी मुसीबत का आगाज होगा और किसी के लिए तमाम राहतों से ज्यादा बड़ी राहत का दरवाजा। मौत के दरवाजे पर। मौत का मरहला सबसे ज्यादा यकीनी मरहला है जिससे आदमी को लाजिमन गुजरना है। ये तो मुमकिन है कि किसी को जिंदगी ना मिले, मगर जिसको जिंदगी मिली उसके लिए मौत का आना लाजमी है। हर आदमी जो जिंदा है वो एक रोज मरेगा। हर आदमी जो देखता और बोलता है यकीनन एक रोज उसकी आंख बेनूर होगी और उसका बोलना बंद हो जाएगा। हर आदमी पर वो वक्त आना है जबकि वो मौत के दरवाजे पर खड़ा कर दिया जाए। उस वक्त उसके पीछे दुनिया होगी और उसके आगे आखिरत। वो एक ऐसी दुनिया को छोड़ रहा होगा जहां वो दोबारा कभी नहीं आएगा, और एक ऐसी दुनिया में दाखिल हो रहा होगा जिससे उसको कभी निकलना नसीब ना होगा। वो अपने अमल के मैदान से हटाकर वहां डाल दिया जाएगा जहां वो अपने अमल का अबदी अंजाम भुगतता रहे। जिंदगी एक बेएतबार चीज है जबकि मौत बिल्कुल यकीनी है। हम जिंदा सिर्फ इसलिए हैं कि अभी हम मरे नहीं हैं, और मौत वो चीज है जिसका कोई वक्त मुकर्रर नहीं। हम हर लम्हा मौत की तरफ बढ़ रहे हैं। हम जिंदगी के मुकाबले में मौत से ज्यादा करीब हैं। लोग समझते हैं कि वो जिंदा हैं, हालांकि ज्यादा सही बात यह है कि वो मरे हुए हैं। वो मौत जिसका वक्त मुकर्रर ना हो, जो अभी अगले लम्हे आ सकती हो, वो गोया हर वक्त आ रही है। उसके मुतालिक ये कहना ज्यादा सही होगा कि वो आ चुकी है, बजाय इसके कि ये कहा जाए कि वो आने वाली है। इसीलिए हदीस में इरशाद हुआ है कि अपने आप को कब्र वालों में शुमार करो। मौत हर चीज को बातिल कर देती है। वो हमारी जिंदगी का सबसे ज्यादा भयानक वाकया है। ताहम मौत अगर सिर्फ जिंदगी का खात्मा होती तो वो ज्यादा भयानक नहीं थी। मौत का मतलब अगर सिर्फ ये होता कि अब आइंदा के लिए उस इंसान का वजूद न रहेगा जो चलता था और जो देखता और सुनता था, तो अपनी सारी हौलनाकियों के बावजूद ये सिर्फ एक वक्ती हादसा था, न कि कोई मुस्तकिल मसला। मगर असल मुश्किल ये है कि मौत हमारी जिंदगी का खात्मा नहीं, वो एक नई और अबदी जिंदगी का आगाज है। मौत का मतलब अपने अबदी अंजाम की दुनिया में दाखिल होना है। हर आदमी जिंदगी से मौत की तरफ सफर कर रहा है। किसी का सफर दुनिया की खातिर है और किसी का आखिरत की खातिर। कोई सामने की चीजों में जी रहा है, कोई छुपी हुई चीजों में, कोई अपनी ख्वाहिश और अना की तस्कीन के लिए दौड़ धूप कर रहा है, और किसी को खुदा के खौफ और खुदा की मोहब्बत ने बेचैन कर रखा है। दोनों किस्म के लोग शाम करते हैं ताकि वो अपनी थकान को मिटाएं, और अगले दिन दोबारा सुबह करते हैं ताकि वो अपनी पसंद की दुनिया में दोबारा सरगर्म हो जाएं। मौजूदा दुनिया में दोनों बज़ाहिर यकसा नजर आते हैं, मगर मौत के बाद आने वाली मंजिल के एतबार से दोनों का हाल यकसा नहीं। जो शख्स खुदा और आखिरत में जी रहा है वो अपने आप को बचा रहा है, और जो शख्स दुनिया की दिलचस्पियों और अपने नफ्स की ख्वाहिशों में जी रहा है वो अपने आप को हलाक कर रहा है। सबसे बड़ा भौंचाल। आज लोगों के पास अल्फाज हैं जिनको वो बेतकान दोहरा रहे हैं, मगर एक वक्त आने वाला है जबकि उनके अल्फाज छिन चुके होंगे। उनको अपना हर बोल बिल्कुल बेकीमत नजर आएगा। वहां कोई सुनने वाला ना होगा जो उनके अल्फाज को सुने, कोई प्रेस ना होगा जो उनके अल्फाज को छापे, कोई लाउड स्पीकर ना होगा जो उनके अल्फाज को फजा में बिखेरे। उनकी खुश ख्यालियों का महल गिर चुका होगा। वो हसरत व यास की तस्वीर बने हुए अपने चारों तरफ देखेंगे और कुछ ना कर सकेंगे। उस वक्त उनको नजर आ जाएगा कि दुनिया में हक का इनकार करने के लिए वो जिन अल्फाज का सहारा लिए हुए थे वो किस कदर बेकीमत थे। ये दुनिया चूंकि इम्तहान की दुनिया है, इसलिए यहां अल्फाज हर मायने को कबूल कर लेते हैं। एक नाहक बात को भी यहां शानदार अल्फाज में बयान किया जा सकता है, मगर मौत के बाद जो दुनिया आएगी वहां सिर्फ सच्ची बात बोलना मुमकिन होगा। वहां अल्फाज किसी गलत बात को कबूल करने से इनकार कर देंगे। हदीस में इरशाद हुआ है कि मौत को बहुत ज्यादा याद करो जो लज्जतों को ढा देने वाली है। ये एक हकीकत है कि आदमी अगर मौत को याद करता रहे तो उसके लिए दुनिया की वो तमाम चीजें बिल्कुल बेहकीकत हो जाएं जिनकी खातिर वो जुल्म और बेइंसाफी करता है, और अपने लिए जहन्नुम की आग में जलने का खतरा मोल लेता है। जिस माल को आदमी अपना सब कुछ समझता है और उसको समेटने में अपनी सारी ताकत लगा देता है, वो उसको बरत नहीं पाता कि मौत आ जाती है और उसको उसके कमाए हुए माल से जुदा कर देती है। अगर आदमी के सामने यह हकीकत वाजे हो तो वो माल के पीछे अपने आप को दीवाना ना बनाए। आदमी को किसी से शिकायत हो जाती है और वो उसको मिटाने और उसको बर्बाद करने में लग जाता है, मगर अभी वो अपने तकरीबी मंसूबे को पूरा नहीं कर पाता कि मौत उसके और उसके दुश्मन के दरमियान हायल हो जाती है। वो अपने दुश्मन को उसके हाल पे छोड़कर इस दुनिया से चला जाता है। अगर ये हकीकत आदमी के जहन में ताजा हो तो वो कभी किसी के खिलाफ कोई कार्रवाई ना करे। आदमी के सामने एक सच्चाई आती है मगर वो उसका एतराफ नहीं करता, क्योंकि वो समझता है कि अगर उसने उसका एतराफ कर लिया تو وہ بڑائی کے مقام سے نیچے آ جائے گا، اس کا بنا بنایا ڈھانچہ ٹوٹ کر منتشر ہو جائے گا۔ مگر سچائی کے انکار کے بعد اس پر چند دن بھی نہیں گزرتے کہ موت اس کی بڑائی کو ختم کر دیتی ہے اور اس کا سارا نقشہ درہم برہم ہو کر رہ جاتا ہے۔ اگر وہ موت سے پہلے اس ہونے والے واقعے کو یاد کر لے تو کبھی ایسی سچائی کے انکار کی جرت نہ کرے جس کو چند دمے بعد اس کو بہرحال تسلیم کرنا ہے۔ ایک ایسا گھر جو کل جل کر تباہ ہو جانے والا ہو، اس کو کوئی نہیں خریدتا۔ ایک ایسا شہر جو اگلے لمحے بھونچال کی زد میں آنے والا ہو، اس میں کوئی داخل نہیں ہوتا۔ مگر کیسی عجیب بات ہے کہ موت کے عظیم تر بھونچال کے معاملے میں ہر آدمی یہی غلطی کر رہا ہے۔ موت ہر چیز کو باطل کر دے گی۔ وہ وقت کیسا عجیب ہوگا جب لوگوں کو معلوم ہوگا کہ عمل کے نام پر دنیا میں وہ جو کچھ کرتے رہے، وہ بے عملی کی بدترین شکل تھی۔ لوگ دنیا میں اپنے آپ کو اوپر اٹھا کر فخر کرتے رہے، حالانکہ ان کے لیے قابل فخر بات یہ تھی کہ وہ اپنے آپ کو اللہ کے حکم کے آگے جھکا دیں۔ وہ اپنی غلطیوں کی توجیہ و تاویل کو کامیابی سمجھتے رہے، حالانکہ ان کی کامیابی یہ تھی کہ وہ اپنی غلطیوں کا کھلے دل سے اعتراف کر لیں۔ ان کو الفاظ اس لیے دیے گئے تھے کہ ان کو اللہ کی تعریف میں استعمال کریں، مگر وہ اپنے الفاظ کے ذخیرے کو انسان کی تعریف میں خرچ کرتے رہے۔ ان کے اندر خوف و محبت کے نازک جذبات اس لیے رکھے گئے تھے کہ وہ ان کو خدا کے لیے وقف کر دیں، مگر وہ دوسری چیزوں کو اپنے خوف و محبت کے جذبات کا مرکز بناتے رہے۔ انہوں نے مال جمع کرنے کو سب سے بڑی چیز سمجھا، حالانکہ ان کے لیے سب سے بڑی چیز یہ تھی کہ وہ اپنے مال کو اللہ کی راہ میں دے کر بے مال ہو جائیں۔ ان کا اصلی کمال یہ تھا کہ وہ کمزوریوں کا لحاظ کریں، مگر وہ کمزوروں کو نظر انداز کر کے طاقتوروں کا استقبال کرتے رہے۔ ان کے لیے زیادہ بہتر یہ تھا کہ معنی کے خاموش سمندر میں غوطہ لگائیں، مگر وہ شور و غل کے ہنگامے کھڑے کرنے میں مشغول رہے۔ ان کی ترقی کا راز یہ تھا کہ وہ اپنی ذات کا احتساب کرنے والے بنے، مگر وہ دوسروں کا احتساب کرنے میں مصروف رہے۔ ان سے یہ مطلوب تھا کہ دنیا کا مال یا دنیا کی عزت پائیں تو وہ اس کو بے حقیقت سمجھیں اور اس سے بے رغبتی کا ثبوت دیں، مگر اسی کو وہ سب سے بڑی چیز سمجھ بیٹھے۔ آج کی دنیا میں لوگ دوسروں کے ظلم کا اعلان کرنے کے بہادر بنے ہوئے ہیں۔ اس وقت لوگوں کا کیا حال ہوگا جب ان کو معلوم ہوگا کہ اصل بہادری یہ تھی کہ وہ خود اپنے ظلم کو جاننے کے بہادر بنے۔ لوگ کسی نہ کسی غیر خدا کا دامن تھام کر سمجھ رہے ہیں کہ انہوں نے اپنے لیے مضبوط پناہ حاصل کر لی۔ اس وقت لوگوں کا کیا حال ہوگا جب ان کو معلوم ہوگا کہ خدا کے سوا کوئی نہ تھا جو کسی کے لیے پناہ بن سکے۔ لوگ الفاظ بول کر اپنے آپ کو بری ذمہ سمجھتے ہیں۔ اس وقت لوگوں کا کیا حال ہوگا جب ان کو معلوم ہوگا کہ یہ صرف حقائق تھے جو کسی کو بری ذمہ کر سکتے تھے۔ لوگ دنیا کے اسباب کو اکٹھا کر کے مطمئن ہیں کہ جو کچھ ان کو پانا تھا وہ انہوں نے پا لیا۔ اس وقت لوگوں کا کیا حال ہوگا جب موت ان کی ہر چیز کو باطل کر دے گی اور ان کو معلوم ہوگا کہ انہوں نے کچھ بھی نہیں پایا تھا۔ لوگ دوسروں کی غلطیوں کی فہرست مرتب کر رہے ہیں۔ اس وقت لوگوں کا کیا حال ہوگا جب فرشتے خود ان کی غلطیوں کی فہرست ان کے سامنے پیش کریں گے۔ لوگ زندگی کو اصل مسئلہ سمجھے ہوئے ہیں۔ اس وقت لوگوں کا کیا حال ہوگا جب ان کو معلوم ہوگا کہ ان کا اصل مسئلہ موت تھا، نہ کہ دنیا کی چند روزہ زندگی۔ لوگ اپنے خود ساختہ معیار کے مطابق پا کر اپنے آپ کو برحق سمجھ رہے ہیں۔ اس وقت لوگوں کا کیا حال ہوگا جب ان کو معلوم ہوگا کہ حق پر صرف وہ تھا جو اللہ کے مقرر کیے ہوئے معیار کے مطابق تھا۔ لوگ استقبال کرنے والوں کی بھیڑ پا کر اپنے آپ کو خوش قسمت سمجھ رہے ہیں۔ اس وقت لوگوں کا کیا حال ہوگا جب ان کو معلوم ہوگا کہ خوش قسمت صرف وہ تھا جس کے استقبال کے لیے اللہ اور اس کے فرشتے اس کا انتظار کر رہے تھے۔ ہر آدمی نے اپنی خوش خیالیوں کی ایک دنیا بنا رکھی ہے اور اپنے آپ کو اس کے اندر پا کر مطمئن ہے، مگر قیامت ایسے تمام گھروندوں کو توڑ دے گی۔ اس وقت صرف وہ شخص محفوظ ہوگا جو خدا کے گھر میں پناہ پکڑے ہوئے تھا، جس نے اپنے لیے خدا کا سایہ حاصل کر لیا تھا۔ کل کو یاد رکھیے۔ لارڈ کرزن 1898 میں ہندوستان کے وائسرائے ہو کر انگلینڈ سے یہاں آئے۔ उनकी दो लड़कियां थीं। तीसरी पैदाइश के वक्त लॉर्ड कर्जन और लेडी कर्जन की बहुत ख्वाहिश थी कि उनके यहाँ लड़का पैदा हो। दोनों बड़ी उम्मीदों के साथ आने वाले वक्त का इंतजार कर रहे थे, मगर तीसरी बार भी मार्च 1904 में उनके यहाँ लड़की पैदा हुई। उस वक्त उनका क्याम नालदरा में था। इस मुनासबत से उन्होंने अपनी लड़की का नाम अलेक्जेंडर नालदरा कर्जन रखा। लॉर्ड कर्जन ने उस जमाने में अपनी बीवी के नाम जो खतूत लिखे, उनमें से एक खत वो है जो उन्होंने शिमला से लंदन भेजा था। उस खत में उन्होंने अपनी बीवी को तस्कीन दिलाने की कोशिश की। उनके खत का एक जुमला ये था, लड़का या लड़की का क्या फायदा जबकि हम दोनों इस दुनिया से जा चुके होंगे। लॉर्ड कर्जन का यह जुमला महज अपनी मायूस नफ्सियात को छुपाने की एक कोशिश थी, लेकिन यही बात अगर आदमी के अंदर शऊरी तौर पर पैदा हो जाए तो दुनिया का आधा मसला हल हो जाए। दौलत, औलाद, इख्तदार, यही वो चीजें हैं जिनको आदमी सबसे ज्यादा चाहता है और उनको हासिल करने के लिए सब कुछ कर डालता है। अगर आदमी ये सोच ले कि किसी चीज को पाने का क्या फायदा जबकि चंद ही रोज बाद उसको छोड़कर चला जाना है, तो लोगों के अंदर कनात आ जाए और दुनिया का तमाम जुल्म व फसाद खत्म हो जाए। ये एक हकीकत है कि यहां पाने और ना पाने में बहुत ज्यादा फर्क नहीं। जो पाना अगले रोज खोना बनने वाला हो, उस पाने की क्या कीमत है? आदमी अपनी सारी कोशिश खर्च करके जो चीज हासिल करता है वो सिर्फ इसलिए होती है कि अगले लम्हे वो उसको खो दे। हर जिंदगी बिलाखिर मौत से दोचार होने वाली है। हर वो महबूब चीज जिसको आदमी अपने गिर्दोपेश जमा करता है, उसको छोड़कर वो इस दुनिया से हमेशा के लिए चला जाने वाला है। आदमी आज में जीता है, वो कल को बिल्कुल भूला हुआ है। आदमी दूसरे का घर उजाड़कर अपना घर बनाता है, हालांकि अगले दिन वो कब्र में जाने वाला है। आदमी दूसरे के ऊपर झूठे मुकदमे चलाकर उसको इंसानी अदालत में ले जाता है, हालांकि फरिश्ते खुद उसको खुदा की अदालत में ले जाने के लिए खड़े हुए हैं। आदमी दूसरे को नजरअंदाज करके अपनी अजमत के गुंबद में खुश होता है, हालांकि बहुत जल्द उसका गुंबद इस तरह ढह जाने वाला है कि उसकी एक ईंट भी बाकी ना रहे।